سبحانه ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمد عبده ورسوله أرسله بالحق بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هذه سبيلي أدعو إلى الله على بصيرة أنا ومن اتبعني وسبحان الله وما أنا من المشركين فقال تعالى كنتم خير أمة أخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله وقال تعالى ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون وقال تعالى إن الذين آمنوا وهاجروا وجاهدوا في سبيل الله أولئك يرجون رحمة الله والله غفور رحيم وقال تعالى إنما يخشى الله من عباده العلماء وقال تعالى أمن هو قانت آناء الليل ساجدا وقائما وقائما يحذر الآخرة ويرجو رحمة ربه قل هل يستوي الذين يعلمون والذين لا يعلمون إنما يتذكر أولو الألباب وقال تعالى وما كان المؤمنون لينفروا كافة فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين ولينذروا قومهم إذا رجعوا إليهم لعلهم يحذرون وقال تعالى التائبون العابدون الحامدون السائحون الراكعون الساجدون الآمرون بالمعروف والناهون عن المنكر والحافظون لحدود الله وبشر المؤمنين وقال تعالى إنما المؤمنون الذين آمنوا بالله ورسوله ثم لم يرتابوا وجاهدوا بأموالهم وأنفسهم في سبيل الله أولئك هم الصادقون وقال تعالى إنما المؤمنون الذين آمنوا بالله ورسوله وإذا تليت عليهم آياته زادتهم إيمانا وعلى ربهم يتوكلون الذين يقيمون الصلاة ومما رزقناهم ينفقون أولئك هم المؤمنون حقا لهم درجات عند ربهم ومغفرة ورزق كريم صدق الله مولانا العظيم فقال رسول الله صلى الله عليه وسلم الدين النصيحة. قيل يا رسول الله الدين النصيحة، قالوا لمن يا رسول الله؟ قال لله ورسوله ولعامة المسلمين ولأئمتهم، أو كما قال عليه الصلاة والسلام. محترم دوستو، بزرگ اور بھائیو، آپ حضرات علماء کی جماعت ہیں اور قرآن پاک کی آیات کے ترجمے سے بہت آپ کی سمجھ بک آ چکی ہوگی، اس کے بعد بات کرنے کی ضرورت نہیں ہے. اسے سمجھ کر پھر امت کو سمجھانا ہمارے ذمہ ہے. اور اس وقت جو امت کے حالات ہیں، ان حالات کا سب علاج اسی میں ہے. اللہ کی رحمت کے بغیر مسئلہ کٹھن ہے ہر ایک کا، جہاں تک آخرت میں کٹھن ہے. حضور پاک علیہ الصلوۃ والسلام نے جب آپ نے فرمایا امی جان عائشہ کے سامنے کہ کوئی آدمی قیامت میں اپنے اعمال کی بنیاد پر نہیں جائے گا جنت میں مگر جسے اللہ اپنی رحمت میں ٹھانپ لے، تو امی جان نے فرمایا کہ کیا رسول آپ بھی؟ تو آپ نے فرمایا میں بھی، الا یتغمدنی اللہ برحمہ. تو رحمت کے بغیر تو کہیں بھی انسان ہمارا معاملہ یہ نہیں ہوگا، حل نہیں ہوگا. اللہ کی رحمت کے ہم ہر وقت محتاج ہیں. اور بخاری شریف کی جو پہلی حدیث ہے، انما الاعمال بالنیات، یہ تو ہمیں زندگی کے ہر مرحلے میں رہبری کر رہی ہے. جو بھی عمل آدمی کرے، اس عمل سے وہی ملے گا جس کی وہ نیت کرے گا. انما الاعمال بالنیات وانما لکل امرئ ما نوى. تو ہماری زندگی کے ہر کام ہر عمل میں نیت کو بہت دخل ہے کہ آدمی جس نیت سے جو کام کرے، چاہے تبلیغ کرے، چاہے تعلیم کرے، چاہے دین کی کوئی بھی خدمت کرے، یا زندگی کی جس شعبے وہ شعبے جو بھی کام کرے، اس میں نیت ہے اصل. ہم دلی میں تھے، اس وقت پڑوس کے ملک کے مفتی زین العابدین جو حضرت معاش بندوری کے شاگردوں میں سے ہے، اور پڑوس کے ملک کے بڑے ذمہ دار مفتیانی کرام میں سے ہیں تھے، اللہ ان کی مدد فرما دے. تو ایک وجہ سے فرمایا کہ ایک مرتبہ میں حضرت مفتی محمد شفیع صاحب اور حضرت عائشہ بنت ہم تینوں بیٹھے تھے آپس میں، اور بیٹھے تھے تو آپس میں بات چیت کرتے چلتے اس بات پر بات آئی کہ ہمارے اتنے مدارس ہیں، مدارس میں اتنے طلبا ہیں، اور اتنے تمام سالانہ ہمارے یہاں علماء فارغ ہوتے ہیں، پھر ہمارا مسلمانوں کی زندگی کا نظام نہیں بدل رہا. آپس میں اسی پر بات ہو رہی تھی. مفتی صاحب مفتی جنرال الدین صاحب جو ہیں، حضرت معاذ صاحب رحمۃ اللہ علیہ کے بہت سبق یافتہ لوگوں میں سے تھے، اور آپس میں ان کے تعلقات تھے مفتی ان کے اکرام کے احترام کے. تو بات ہوتے ہوتے مفتی صاحب نے کہا، مفتی زین العابدین صاحب نے، مفتی محمد شفیع مرا کے سامنے، کہ میرے تو ذہن میں ایک ہی وجہ آتی ہے، اور وجہ یہ ہے کہ جتنے لوگ جو کچھ کر رہے ہیں دین کی علم دین کے بارے میں، چندہ دینے والے چندہ دے رہے ہیں، مدرسہ چلا رہے ہیں مدرسہ چلا رہے ہیں، بدرسین حضرات مسلمانوں کے بچوں کو علم پڑھا رہے ہیں، ہم ان سب سے پوچھیں کہ تمہارا اس سے تمہاری نیت کیا ہے؟
हो, हरेक हरेक अपनी नींद बताएगा, चंदा दिन और कहेगा कि ताकि मदरसा चलता रहे, मदरसे की हम इमदाद कर रहे हैं, मदद कर रहे हैं, मदरसे के पढ़ाने की नीयत क्या है कि बहने तो हमारा जो किताबें पूरी करनी है पढ़ानी है, इनमें से किसी एक की नीयत ये नहीं है कि हम तो ये काम इसलिए कर रहे हैं ताकि अल्लाह हमारे मदरसों से दीन के सच्चे खादिम पैदा करें। और हमारे अकाबिर ने देवबंद की जो बुनियाद डाली थी उस बुनियाद में इनकी एक ही नीयत थी कि रिजाल पैदा हो। हम तो रिजाल पैदा करना चाहते हैं इन मदरसों से, क्योंकि आप हमारी अगली तारीख को देखोगे तो इन देवबंद से ऐसे ऐसे रिजाल पैदा हुए हैं कि आदमी हैरान रह जाता है। हर शोबे में दीन का जो भी तकाजा है उस तकाजे में अपने आप को यानी उसमें अपने आप को मिटा देना और अपने आप को तकलीफों के झेलने के लिए आमादा करना, यहां तक के देवबंद में एक दौर वो गुजरा है कि देवबंद का दरबार भी साहेबी निस्बत होता था। मसला में दोस्त सोचने का ही है, मैं तो आमतौर पर हमारे इलाकों में आता हूं तो मैं कहता हूं कि तुम आप सोचिए, आप बनवाई किराम की जमात कि हजरत वहां नजीर अहमद साहब अकेले थे और तुम्हारी पूरी कौम बिदत में और शिया होने में इनका पूरा एहसास। और उस जमाने में जिस जमाने में पालनपुर में नवाब का दौर था, नवाब भी शिया था, उस दौर में इस अल्लाह के बंदे ने हजरत मौलाना नजीर अहमद साहब जो है वो हजरत मौलाना हजरत मदनी मतलब के हम असल लोगों में रहे हैं। हजरत मौलाना बदे आम के जमाने के हम असल लोगों में से है। हजरत मौलाना नजीर अहमद साहब यहां से हजरत मौलाना बदे आनंद सुखद लिखते थे कि आप नवाब के बच्चे की निकाह शादी में ना आए, और अलमा बजान से आपका ताल्लुक नवाब से था, वो इस बुनियाद पर कि किसी तरीके से कोई सही रुख पर आ जाएगा। हजरत मदनी के पास पालनपुर के इलाके से यह फतवा जब जाता था तो हजरत मदनी वहां से उस फतवे को कहते कि ये मौलाना नजीर अहमद साहब के पास लेके जाओ। उसे अल्लाह के बंदे ने मेहनत की, हालांकि उस जमाने में उनके पास कोई असबाब नहीं थे, गाड़ियां नहीं थी, वो अल्लाह का बंदा अकेला ऊंट पर बैठकर उस अल्लाह के बंदे ने सोचा कि क्या करना है इस कौम पर मेहनत का क्या इख्तियार किया जाए। एक बात खूब याद रखिएगा, जो आदमी दीन के जिस तकाजे को जिम्मेदारी लेकर उसके लिए ना सोचेगा अल्लाह उसे जरूर राहबरी करेगा कोई भी शोबे में। मौलाना अजीज खान साहब ने सोचा क्या करूं किस तरह करूं, तो फिर अल्लाह ने बात सुझाई कि ये कौन जो है पीर क्या कहते हैं पीर मशाया, आजकल मेरा हवेदार जरा कमजोर हो रहा है, पीर मशाइख के हाथों ये कौम जो है ईमान लाई है और पीर मशाइख ने इस कौम की तरबियत के लिए किताबें लिखी हैं, उनकी मिजाज की किताबें हैं। उस जमाना दोहरे रहते थे गुजराती में, تو اس زبان میں پیر مشائخ نے توحید نماز یہ تمام چیزیں اس میں اشعار میں کتابیں لکھی ہیں. تو مولانا علی صاحب نے ان کتابوں کو لیا اور ایک اور ساتھی تیار کیا اور دونوں دیا لے کر کیروسین جو دیے پہلے جلتے تھے وہ دیے لے کر رات کو دن میں تو کر نہیں سکتے تھے دباؤ کا زمانہ تھا تو رات کو جب چلتے اونٹ پر سوار ہو کر اور کھیتوں میں جاتے اور کھیتوں میں جا کر کھیت والے کو بلا دے کے بھائی پیر مشائخ کی بات سنے تو پیر مشائخ کا نام سن کے آ جاتے اس زمانے میں پیر مشائخ کی کتاب پڑھی بھی جاتی تھی تو پیر مشائخ کی کتابیں پڑھ کر پھر ان کا ذہن بناتے اور ذہن بنا کر اپنے ساتھ کے جو ساتھ ہو جاتے تو ساتھ لیتے رہتے. اس طریقے دیہاتوں میں جا جا کر راتوں کو درختوں کے نیچے بیٹھ کر لوگوں کو سمجھایا اور محنت کر کے اللہ سے مانگا اللہ کا بڑی اللہ والے تو تھے. تو پھر اس قوم کو اللہ تعالی شانو نے غلط لوگوں کے ہاتھوں سے نکال کر ان کو صحیح زندگی اور صحیح فکر عطا فرمائی جس کی نتیجے میں آج ہزاروں علماء ہیں. اس اللہ کے بندے کی قربانی ہے علماء نظر صاحب کی. تو میں کہا کرتا ہوں کہ ایک آدمی اس نے پوری قوم کی کایا اللہ سے پلٹوا دی اور آپ تم لوگ ایک ایک دیہات میں سو سو دو سو دو سو ہو اور تمہارے ہوتے ہوئے بھی ابھی تک ہماری بستیوں میں کیا حال ہے. ہماری غفلتوں سے پھیکا ہو ہماری غفلتوں سے ہو گیا پھیکا چمن تیرا ہماری غفلتوں سے ہو گیا پھیکا چمن تیرا مٹایا خود ہی ہم نے اس چمن کو باغ باغ ہو گیا. مسئلہ رونے کا دوسروں کا نہیں ہے مسئلہ رونے کا ہمارا اپنے اوپر ہے. ایک بزرگ کے پاس میں ملنے گیا تو ملنے کے بعد مجھے فرمایا انہوں نے کہ اسماعیل روزانہ دو چار منٹ مراقبہ کیا گئے. میں نے کس چیز کا کہ مراقبہ یہ کر کہ دنیا میں کہاں کہاں گناہ ہو رہے ہیں اور کیا کیا گناہ ہو رہے ہیں اس کو سوچ پھر اللہ کی بارگاہ میں یہ کہہ کہ اللہ یہ میں مجرم ہوں اور میری غیر ذمہ داری کی وجہ سے یہ تمام چیزیں دنیا میں وجود میں آئی ہیں مجھے معاف کر دے. ہماری غفلتوں سے پڑ گیا پھیکا چمن تیرا ہماری غفلتوں سے پڑ گیا پھیکا چمن تیرا مٹایا خود ہی ہم نے اس چمن کو باغ باغ ہو کر. تو کیسا باغ کا مالک وہ کیسا باغ کا مالک کی رکھوالی نہیں ہوتی اپنے کھیت کی رکھوالی آدمی نے کر کیا ہوگا. تو کیسا باغ کا مالی یہ رکھوالی نہیں ہوتی اگر مالی اور رکھوالی تو پاماری نہیں ہوتی. آدمی کبھی تنہائی کر کے اتنا تو سوچے کہ میرے خاندان میں کتنے لوگوں کی کیا حال ہے کیا بات ہے. میں بستی میں جس بستی میں رہتا ہوں اس بستی میں حضرت رسول اللہ صاحب کی سنتوں کے ساتھ کیا معاملہ ہو رہا ہے خدا کے فرائض کا کیا حال ہو رہا ہے. اور آج بھی اس کے لیے تدبیر تو سوچے اور ہر آدمی اپنی استطاعت کے اعتبار سے مکلف ہے جو بھی غلط چیز دنیا میں چل رہی ہے اس کو دور کرنے کا اپنی استطاعت کے اعتبار سے مکلف ہے. حضور نے صاحب سے ہی کہا جتنی تیری استطاعت ہے کر. حضرت امام الیاس صاحب فرمایا کرتے تھے کہ بے عدی میں عبادت ہے خوشاب کرنا. بھئی طاقت قوت نہیں ہے تو خوشامد کرنے سے بھی تو کون چلتا ہے. آپ دیکھیے چھوٹا بچہ چھوٹا بچہ ضد کرتا ہے نا تو اس کی ماں اس کے تھوڑی مار ڈال دی بیٹا کر لے تو بچہ بھی بات مان لیتا ہے. اور آج بھی اگر ہم امت کی غلط زندگی گزارنے والوں کے سامنے اپنے آپ کو نیچا کر کے ان کی تھوڑی مار ڈالیں تو آج وہ بھی بات کو ماننے تیار ہے. اور یہ بات سامنے دوستو خیر کی محنت ہوتی رہے گی خیر زندگی میں اللہ زندہ کرتا رہے گا اور شر مغلوب ہوتا رہے گا. اگر خیر کی محنت نبوی طریقے پر نہیں ہوگی تو میرے دوستو خیر مغلوب ہوتی جائے گی اور شر دنیا میں آگے بڑھ جائے گا. تو ادھر ادھر کی نہ بات کر یہ بتا کہ قافلہ کیوں لوٹا. ہمارے درمیان جب بات آتی ہے تو ہم کیا کیا باتیں کرتے ہیں نیو ہے نیو ہے نیو ہے نیو ہے. تو ادھر ادھر کی نباز کر یہ بتا کہ قافلہ کیوں لوٹا. مجھے رہزنوں سے گرا نہیں مجھے رہزنوں سے گرا نہیں تیری رہبری کا سوال ہے. رہزنوں کا تو کام رہزنی ہے. آج اسلام دشمن جتنے دنیا میں ہیں ان کا تو کام ہی ہے اسلام کو مٹانے کی تدبیریں کرنا دنیا میں ایسی چیزیں چلانا جس سے سنتیں زندگی سے ختم ہو بے حیائی بے شرمی عام ہو ظلم و ستم ظلم و تعدد دنیا میں عام ہو یہی تمام نظام چلانا ان کا کام ہے. وہ تو کریں گے لیکن ہمارا کام یہ ہے کہ ان رہزنوں کے ہاتھ میں یہ امت نہ جائے. جس راستے سے لوگ لوٹ رہے ہیں اس راستے کی رہبری کے بجائے وہاں سے بچانے کی ہم کوشش کریں. اور سیدھی بات ہے ہر زمانے میں فساد کو ختم کرنے کے لیے اللہ نے نبیوں کو ایمان کی دعوت دے کر بھیجا ہے کہ ایمان کی دعوت جتنی زندہ ہوگی اور دعوت الخیر جتنی زندہ ہوگی اور وہ اس طریقے پر نبیوں کے طریقے پر کہ محنت کرنے والے سوائے اللہ کے اللہ کی رضا کے اور کچھ نہ کرتے ہوں اور سوائے اللہ کی رضا کا کوئی مقصد نہ ہو اور اس راہ میں آنے والے تمام تکلیفوں کو جھیلے اور جھیلتے ہوئے راتوں کو خدا کے سامنے ہاتھ اٹھا کر رونا شروع کر دے تو چاہے باطل کتنا ہی میں دوست و قوت کے ساتھ نظر آ رہا ہو اور چاہے باطل والوں کے پاس کتنی مادی طاقت و قوت ہو اللہ اپنی قدرت سے حق کو دنیا میں غالب کرے گا. والذی ارسل رسولہ بالہدی ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ المشرکون. پھر اس کے ساتھ ہی میں دوست اس امت کے رب نے قرآن میں کیا یا ایھا الذین آمنوا هل ادلکم علی تجارت تنجیکم من عذاب الیم تؤمنون باللہ ورسولہ وتجاہدون فی سبیل اللہ باموالکم وانفسکم ذالکم خیر لکم ان کنتم تعلمون یغفر لکم ذنوبکم. پھر اللہ نے ترغیب بھی دے رہے ہیں کہ اگر تم کرو تمہارا فائدہ ہے. یغفر لکم ذنوبکم ویدخلکم جنات تجری من تحت الانہار ومساکن طیبہ فی جنات ذالک الفوز العظیم واخرى تحبونها نصر من اللہ وفتح قریب وبشر المؤمنین. اللہ کی مدد کے لینے کا راستہ خود اللہ بتا رہے ہیں کہ اللہ کے دین کے مددگار بنو. یہ میں دوستو ہمارا راستہ ہم اور آپ اپنے آپ کو حضور پاک علیہ الصلوۃ والسلام کے میرے دوست وارث ہونے کی بنیاد پر جو فکر آپ کی تھی ہماری تھی کو ہونی چاہیے جو محنت آپ کی تھی ہمیں اس محنت میں لگنا چاہیے. ہمارے دین کے جتنے شعبے ہیں ان شعبوں میں لگتے ہوئے عام امت کی فکر کرنے کی ہمیں ضرورت ہے. جہاں ہم رہتے ہیں اور جہاں جہاں ہمارا ہم کر سکتے ہیں ہم کریں گے. امت میں بیداری کیسے آ گئی اور اپنے آپ کو تھکا کر پھر اللہ کی بارگاہ میں کہیں گے احساب تو کر دے. یا کرنا وہ تو پہلے ہے, وہ یا کرنا سائن بعد میں ہے. انبیاء علیہ السلام دن میں اپنی امتوں پر کے پاس محنت کرتے کرتے تھک جاتے تھے, اور تھکتے تھکنے کے بعد پھر یہ ان کے اندر جو میدو سو اندر ایک آہ پیدا ہوتی تھی, اللہ کا باخر نفس کا اللہ کو نمومنی, یہ باخر نفس کا کب حاصل ہوگا؟ محنت کر کے تھکیں گے تب. آدمی جب کسی چیز کے لیے محنت کرتا ہے اور اس کا نتیجہ نہیں آتا تو اسے اندر سے میں دوست تکلیف ہوتی ہے, کیا کچھ ہوتا نہیں کیوں, پھر رونا آئے گا. اور حالات اللہ بدلیں گے, اللہ تو حالات تو اللہ ہی بدلیں گے, لیکن ضابطہ خدا کا یہ ہے. اللہ چاہتا تو قوموں کو اپنے قدرت سے ایمان دے دیتا, نبیوں کو نہیں بھیجتا. لیکن نبیوں کو کیوں بھیجا کہ اللہ کی سنت یہ ہے, اور قیامت تک کے لیے حضور نے اپنی امت کے ایک ایک فرد کو کہہ دیا قرآن کی زبان میں, قل ھذہ سبیلی ادعو الی اللہ علی بصیرۃ انا ومن اتبعنی. امت کا ایک ایک فرد دعوت الی اللہ کا مکلف ہے, اور دعوت الی اللہ جو حضور نے جیسے دعوت کی محنت کو اپنی جانی مالی قربانی کے ساتھ کیا ہے, ہر فرد امت کو اس پر کھڑا کرنا ہوگا کہ جان اور مال تیری اللہ کے دین کی خاطر ہے. دنیا کے کام یہ تیری ضرورتیں ہیں, لیکن یہ سمجھانا علماء امت کا کام امت کو. اور جب علماء امت کے پیچھے تھکیں گے اس مقصد کے لیے کہ ہمارا کوئی تم سے مطلب نہیں ہے, ہم تو یہ بات چاہتے ہیں کہ اللہ نے ہمیں ایمان والا بنایا ہے, ہماری کیا ذمہ داری ہے, اور ذمہ داری جیسا کرنے پر اللہ تعالیٰ ہمیں کیا دے گا دنیا اور آخرت میں. اور امت کو صحیح اوپر لانے کی فکر کرنے کے لیے اپنی جان اور مال کو کھپانا اور اس پر آنے والے حالات کو جھیلنا, اور جھیل کر پھر اللہ کی بارگاہ میں آہوزاری کرنا. دل سے جو بات نکلتی ہے اثر رکھتی ہے, پر نہیں کا مگر طاقت پرواز رکھتی ہے. یہ میرے دوستو, اس کو سوچنا اور اس کے لیے اپنے بس کی کوشش کرنا اور پھر اللہ کی بارگاہ میں آہوزاری کرنا, یہ حالات کو بدلیں گے. اور جس دن یہ امت اللہ کی طرف رجوع ہوئی اور اللہ کی طرف آئی, اسی دن اللہ اس امت کی ذلت کو عزت سے بدلنے کا فیصلہ کر دے گا. یہ امت دنیا میں ماری ماری نہیں پھرے گی, یہ دوسروں کے رہنے میں منت نہیں ہوگی, علم الہی چند افراد کی ضرورت نہیں ہے, ایک ایک فرد امت کی ضرورت علم الہی. ایک ایک مرد عورت کی زندگی میں اس کی ضرورت قائم زندہ ہونا چاہیے, اسی کہ قیامت کے دن آدمی سے عمل کے بارے میں سوال کیا جائے گا, جب علم ہی نہیں تو عمل کیا کرے گا. آج ہم ہی کہتے ہیں کہ یہ جہالت کیڑا میں سب لوگ کر رہے کام, تو جہالت کا حل کیا ہے؟ علم ہے, اور علم کی محنت اس طرح کرنا کہ گھر گھر پر ایک ایک فرد مرد عورت کی زندگی میں اپنی ضرورت کا علم حاصل کرنے کی در پیدا ہو جائے. اور طلب کے پیدا کرنے کے لیے قرآن پاک میں پہلے فضائل کا علم, ایمانیات کا علم اترا ہے. مکی زندگی میں احکام صرف نماز آئی ہے, مدینہ میں جانے کے بعد احکام الہی اترے ہیں, جبکہ مکی زندگی میں 13 سال کے عرصے میں ایمان پر محنت کروائی گئی ہے, ایمانیات کو اتارا, جنت جہنم کے حالات اور میرے دوستو فضائل اور خدا کی قدرت کے واقعات کہ اللہ تعالی شانوں نے جنہوں نے نبیوں کی بات کو نہیں مانا ان کا کیا ہوا, اور جنہوں نے نبی کی باتوں کو مانا اس کی ان کی اللہ نے کیسے مدد فرمائی حفاظ کی. یہ تمام قرآن اترا ہے مکی زندگی میں. فضائل المائلیہ صاحب یہ فرماتے تھے فضائل کا علم ہے جو امت میں عمل کی طرف پیدا کرے گا, اور فضائل کا علم وہ ہے جو ایمان کو پانی پہنچائے گا. اس فضائل کے علم کو گھر گھر میں اور ایک 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 بستی میں زندہ تک کیا جائے گا, جس کے نتیجے میں امت کے مرد عورتوں میں عمل کی طلب پیدا ہوگی. جب عمل کی طلب پیدا ہوگی تو عمل سیکھنے آئیں گے. اور بھائی گھر بنانے کی طلب پیدا ہوئی تو پھر یہ کیا آئے گی کہ گھر کیسے بنے گا, کہیں اینٹا لاؤ, سیمنٹ لاؤ, ریتی لاؤ. لیکن ایک کو گھر کی طلب ہی نہیں تو گھر بھی نہیں بنے گا, گھر کے اندر بھی تلاش کرنے جائے گا. تو امت میں جب دین کی طلب آئے گی, یہ جتنے علماء بنے ہیں یہ میرے دوستو, ان کے ماں باپ کے دنوں میں جب دین کی طلب آئی نا تو اپنے بچوں کو عالم بنائے انہوں نے. ہمارے گودرے میں ہمارے بچپنے کی بات ہے, 1955 اور 1960 کے بیچ کے زمانے کی بات ہے, کہ چند بڑے بوڑھے آپس میں بیٹھ کے باتیں کرتے تھے کہ لو آپ بے مر صاحب مری جیسے تو آپ کو تشیش ہو. جب پارٹیشن ہوا پاکستان ہوا تو ہماری برادری کے 10% آدمی پاکستان چلے گئے, اس میں علماء بھی چلے گئے تھے. دو تین علماء بڑی عمر کے جو تھے وہ باقی رہ گئے تھے. تو ان کے بارے میں کہتے تھے کہ وہاں بلرا صاحب تھے, ایک وہاں رحمان صاحب تھے, ایک وہاں ابراہیم چنتامن صاحب تھے, ایسے چند علماء ہمارے تھے. لوگوں میں پڑھانے کا تو مزاج نہیں تھا. وہ آپس میں باتیں کرتے کر لو آپ آج بے چار جمع مریض ہے تو آپ کو تشے شو, یہ دو چار عالم ہیں, یہ اگر مر گئے تو اپنا کیا ہوگا. یہ حال کی حالت مکتب ہمارے یہاں تھا تو مکتب میں پڑھنا بچوں کو پڑھانے کے لیے ایک مدرس تھے, وہ گھر جاؤ اس کے گھر جا کے اس کو اٹھا کے لے کے آئے اور مارے پڑھانے کے لیے, لیکن بچے پڑھنے تیار نہیں تھے. ہمارے نانا جو تھے مدرسہ آنند کی کمیٹی کے ممبر تھے, انہوں نے دیکھا یہ ہمارے نواسے پڑھنے نہیں جاتے, اسکول بھی نہیں جاتے, پھرتے رہتے ہیں. تو ایک مطلب ہمارے نانا ہم کو بلایا, مجھے اور میرے خالہ کے دو بیٹے تھے, دو خالہ کے دو تین کو, اور ہمارے نانا ہم کو پڑھنے کی تربیت دینے کیا کہتے ہوتے ہیں, وہ فضائل نہیں جو حدیث میں ہے. اس زمانے میں آنند میں لال گوٹے ہوتے تھے, یہ مسور کی دال ہے نا, اس کی بجے بنتے تھے گوٹے, اور وہ بہت مشہور تھے. لوگ جب آنند گاڑی میں جاتے تو وہ اپنے گھر وہ گوٹے لے کر آتے تھے. تو ہم کو ہمارا نانا کہتے ہیں بنا بانجے کو بنا گوٹا کھاوا ضرور سے آنند, ہم کو ہمارے نانا کہتے ہیں گوٹے. ہاں ہاں, تو ابھی تو شام کو ہمارے ساتھ بات ہوئی ہے, ہمارے نانا نے ہمارے نانے کو جا کے کہا کہ جانے ان بچوں کے لیے چادریں دھو رات کو, چادریں وغیرہ دھلوائی اور رات ہی رات اس کو سکانے کے بعد صبح 4 بجے ٹرین چلتی تھی گودرا سے آنند, ہم کو لے کے ہمارے نانا بیٹھ گئے 4 بجے, اور 4 بجے لے جا کر داخل کر دیا مدرسے میں, کہیں گوٹا کھا مر سے. تو ہمارے دونوں خرادت بھائی تو 3 سال پڑھ کر چلے گئے, نہیں ٹک گئے, میں ٹک گیا تو تمہارے ساتھ بیٹھا ہوں, نہیں تو میں بھی کہیں اور جگہ بیٹھا ہوتا. اب میرے دوست 1960 کے زمانے میں شاید ماں عمر صاحب رحمت اللہ علیہ جماعت لے کر گودرا پہنچے تھے. اس زمان کوئی جانتا تو سارے ماں کو, بیچارے کو خوش آمد کریں, بازار میں بیٹھو ان کو جاویں ان کو لانے کی کوئی آوا بھی نہ. قاری ظہیر صاحب نے گوزر آ کر مسجد کے باہر ایک چوراہا تھا وہاں رات تو عشاء کے بعد بیان خود نے رکھا کہ مسجد میں کوئی بیٹھتا نہیں ہے اور ہمارے آواز سننے کے اس زمانے میں یہ تھا قاری صدیق صاحب بڑودا سے آواز کرنے آیا کرتے تھے تو لوگ باہر بیٹھ کر سنا کرتے تھے. تو میں کہا میں نے تو دکان باہر لگائی قاری ظہیر اٹھے رہے ہیں اور میں نے باہر عشاء کے بعد بیان کیا ان کے درمیان میں. تو مولانا عمر صاحب اور ان حضرات کے آنے کے بعد کچھ لوگ مولانا کے ساتھ تیار ہوئے. ایک آنکھوں سے مادو ہمارے حافظ صاحب تھے, ایک عبدالحلیم بھائی تھے, ایک عبدالستار تھے, ایسے پانچ چھ آدمی حضرت مولانا عمر صاحب کے ساتھ ان کے ساتھ ایک دن کے لیے دو دن کے لیے گئے جماعت کے ساتھ. تو وہاں سے گشت لے کر آئے کہ میں ہمارے قوم موجود گشت کر چوں. تو ان کا گشت کیا تھا, مغرب سے پہلے نکلے ہلو دکان بند کرو دکان بند کرو, یوں دکان بند کرا کے یوں گشت اپنے طور پر کرتا. یہ تبلیغ شروع ہوئی. پھر لوگوں نے وقت لگایا چندہ لگایا. پھر میں دوستو ہمارے یہاں سے لوگ 78 کے اجتماع کے لیے تاریخ لینے کے لیے جب گئے دلی تو مولانا عیسیٰ صاحب گودرا سے 35 سے 40 آدمی کو لے کر دلی گئے تھے. ہمارے ممدائی کو کہتے ہیں صاحب ہمارے عیسیٰ صاحب گودرا آیا تو ہم نے کہتے ہیں ڈالا تو وطن کیدو ہو تو کوئی تیار تھا نہیں. 3 دن تک کوئی تیار ہی نہ ہوئے. تو میں نے اس آدمی کو دیکھا ہے 4th دن کہ رات کو ہی اللہ کا بندہ مسجد کے ستون کے ساتھ تیل لگا کے بیٹھا, پتا نہیں کیا کہہ رہا تھا کیا مانگ رہا تھا, رات بھر اللہ سے مانگا اس نے. اور فجر کی نماز کے بعد سے انہوں نے حیات الصحابہ پڑھ کے تشکیل کی تو نام آنا شروع ہو گئے. تو تقریباً 35 سے 40 آدمی کو گردا اسے اٹھا کے لے گئے تھے دلی اجتماع کی تاریخ لینے کے لیے اور وہیں سے بھی جماعتوں نکالا. تو اس کے بعد محنت گودرا میں زندہ ہوئی جس کے نتیجے میں پھر لوگوں نے اپنے بچوں کو مدرسوں میں داخل کرنا شروع کیا. ابھی گودرا میں 400-500 علماء ہوں گے اور ہزاروں حافظ قرآن ہوں گے اور ابھی پڑھا رہے ہیں. یہاں تک کہ یہی علماء اب ہر مسجد میں جہاں یہ ان کے محلے کی ہے اپنے طور پر بچوں کے لیے تعلیم کا انتظام کر کے پڑھا رہے ہیں. کوئی ہدایت تک پڑھا رہا ہے, کوئی مشکا تک پڑھا رہے ہیں اور پھر بعد میں ان کو بڑے مدرسوں بھیج دیتے ہیں. اور ہر مسجد میں حافظ قرآن کی تو تین ایک دو جماعتیں ہوتی ہیں کہ بچے اسکول پڑھتے ہیں, اسکول کے ساتھ وہاں پر حاضر ہوتے ہیں مسجدوں میں اور صبح 5 بجے سے بچے کو مدرس اٹھانے بھیجتے ہیں گھر اور 5 بجے سے ان کا سبق سننا شروع کرتے ہیں اور سبق کا دور سن کے پڑھاتے ہیں. ان کو بھی اتنی فکر ہے نا مدرسین کو. میں روزانہ سنتا ہوں, میرے گھر میں سنتا ہوں کہ وہاں سے بچہ اس کو کھانے آتا ہے ہمارے پڑوسی کے بچے کو 5 بجے اذان سے پہلے اور ماشاء اللہ وہ بچے جاتے ہیں اور حافظ بنتے ہیں. اس تمام میرے دوست آیا اور اب ماشاء اللہ گودرا میں عورتوں کے پڑھنے کے مدارس گلی گلی میں کھلنا شروع. عورتوں کے بچیوں کے نہیں, بچیاں تو مدرسے پڑھتی ہیں لیکن بڑی عمر کی عورتیں بچوں کی مائیں قرآن کی صحت کے لیے بحث کے زیور وغیرہ یہ پڑھ رہی ہیں اور وہ اپنے مدرسے کھلتی جا رہی ہیں. بعض عورتیں تو وہ ہیں جو اپنی خدمت کے طور پر مدرسے کھول پڑھا رہی ہیں اور وہ عورتیں پھر اپنے پاس پڑھنے والے بچوں کو تیار کرتے پڑھانے کے لیے کہ تم بھی اپنی گلی میں مدرسہ پڑھو. دوست جب طلب پیدا ہوتی ہے تو سب کچھ آ جاتا ہے, پھر اللہ تمام اسباب مہیا کر دیتے ہیں. لیکن میرے بھائیوں سب سے بڑی بات یہ ہے کہ ہماری زندگی کے ہمارے میں جو پروگرام میں ہمارے یہ آئے کہ میں حضور کا امتی ہوں اور میرے ذمے پوری امت ہے اور پوری انسانیت کے لیے فکر کرنا رونا کوشش کرنا میرے ذمے ہے. حضرت ہمارے ریاض رحمۃ اللہ نے پتا فرمایا کو کہ کسی آدمی کو اگر یہ پتا چلے کہ انگلینڈ میں فلاں اللہ کی نافرمانی
زندہ ہو رہی ہے تو اس کے ذمے ہے کہ وہ اس برائی کو اور اس خدا کی نافرمانی کو مٹانے کی اپنی بس کی کوشش کرے. اگر یہ انگلینڈ نہیں جا سکتا تو یہ سوچے یہاں بیٹھے کہ شہر بنا لے کہ میرے بمبئی کا ایک آدمی جو یہاں سے دبئی جاتا ہے اپنے کاروبار کے بارے میں, اور دبئی کے لوگ جاتے ہیں انگلینڈ, تو یہاں سے دلی سے اسٹیشن کر کے کہ دلی والا بمبئی جاتا ہے, بمبئی والا دبئی جاتا ہے, دبئی والا وہاں جاتا ہے, تو وہ بمبئی والے پر محنت کرے اس بات کی کہ وہ اللہ کے دین کی شکل کو لے کر تیار ہو, تو وہ دلی والے کو پہنچائے, دلی والے کو تیار کرے اور دبئی والے کو پہنچائے, اور دبئی والوں سے وہ اسے انگلینڈ جانے والے کو پہنچائے. اس طریقے سے وہ اپنے بس کی کوشش کرے, باقی تدبیر کے بعد اللہ پہ چھوڑے. اس میرے بھائی میرے عزیز ہو, اللہ نے آپ کو جو خدمت کے لیے قبول کیا, بہت سے مولوی بننے کے بعد پتا نہیں کون سے گلوں پہ جا کے بیٹھ گئے, کام نہیں ہے. لیکن ہمارے قائد صاحب رحمت اللہ علیہ محمد الحا صاحب حاجی عبد الحاف صاحب ہمارے حاجی عبد الحاف صاحب ایک مطلب ہمارے گوزرے میں آئے, اور گوزرے میں آنے کے بعد ہمارے خاندان کے ایک مولوی صاحب تھے, ان کا تعلق ان سے تھا, ان سے پوچھا کیا کرتے ہو, تو میں تو کانٹریکٹ نہیں کرتا ہوں, گھر بناتا ہوں, یہ کرتا ہوں, تو بٹھایا. بٹھانے کے بعد تک مولوی صاحب ایک بار ایک سوال میں کرتا ہوں کہ حکومت کسی کو ڈاکٹر بنائے اپنے خرچے سے, اور ڈاکٹر بنانے کے بعد دکان کھولے تو کیا حکومت اس کو پسند کرے گی؟ اس کو تو ڈاکٹر اس لیے بنایا ہے تاکہ پبلک بیمار ہو تو ان کا علاج کرے, اس لیے بنایا تھا اور اپنے خرچے سے بنایا تھا. لیکن وہ ڈاکٹر بننے کے بعد دکان اور کچھ ایجنسی کھول کے بیٹھ جائے تو یہ حکومت کو پسند نہیں ہے. دیکھو مولانا, آپ پر کتنے علماء نے اپنی طاقت لگائی ہے, امت میں کتنا اپنا مال لگایا ہے, اور کتنے نے اپنی تمام اپنے آپ کو لگانے کے بعد آپ مولوی بنے ہیں, اور آپ کو اللہ نے مولوی کیوں بنایا؟ تاکہ امت کی دینی ضرورت آپ پوری کریں, اور آپ امت کی ضرورت کو چھوڑ کر آپ اپنے کمانے کے لیے کانٹریکٹ بنے تو کیا اللہ اس کو پسند کرے گا؟ اسے میرے دوستوں میں کوئی مجھے ملنے آتا ہے, اگر وہ دنیا کے کسی اور چیزوں میں لگا ہوا ہوتا ہے تو بھائی تو اپنا کاروبار جو بھی کر, باقی ایک دو گھنٹے روزانہ نکال کر مسجد میں لوگوں کا ذہن بنا کر دین پڑھا. اس سے کہ علم میں تیرے پاس امانت ہے, یہ امت کی امانت پوری امت کی, تمہارے بس میں اتنا تمہیں کرنا چاہیے, اور تمہیں ایک دو گھنٹے بھی چاہے اپنے محلے کے جوان بچوں کو اسے ذہن بنا کر دین کو پڑھانے کی ترتیب بنانی چاہیے. میرے بھائیوں, ہماری اور آپ کی یہ تمام فکر کی بات ہے میرے بھائیوں, اس لیے میرے بھائیوں ہم اور آپ جو ہیں اپنی ذمہ داری کو سمجھیں. مجھے بھی مرنا ہے, سب کو مرنا ہے, جواب تو اللہ کو دینا ہے. اور شیخ رحمۃ اللہ علیہ نے بدر المجود کے مقدمے میں یہ بات لکھی ہے کہ قیامت کے دن جیسے انبیاء کو اللہ تعالیٰ سوال کرے گا اپنی ذمہ داری کے بارے میں, اس امت کے علماء سے بھی سوال کیا جائے گا. ایون قصدین والا ہے, یہ کیسے ہو سکتا ہے؟ اس میں بھائیو اللہ کا شکر ہے کہ اللہ نے یہ آسان محنت زندہ کی ہے. آدمی اکیلا کوئی کام کرنے میں ہمت نہیں کرتا, لیکن دو تین ساتھی آ کر مل جاتے ہیں تو اس کے لیے آسان ہو جاتا ہے. اللہ نے قاری دیر صاحب رحمت اللہ پتہ بیان میں فرمایا کہ اللہ تعالیٰ کا یہ سنت ہے کہ اللہ اس امت کی تربیت کے لیے جس زمانے میں جو سی شکل کی ضرورت ہوتی تو ہوتی ہے, خدا اس کو زندہ کر دیتا ہے. کہ فرمایا آج کا دور تو کمپنیوں کا ہے, کمپنیاں بنتی لوگوں کی, اور کھیل میں کمپنیاں, اس میں کمپنیاں, اس میں کمپنیاں, اور لوگوں کو گھومنے کا مزاج ہے, گھومنے پھرنے کا مزاج ہے. تو اللہ نے اس زمانے میں اس امت کے اس مزاج کے اعتبار سے یہ چلتا پھرتا مدرسہ اور چلتا پھرتا پھرتی انسانوں کی اصلاح کی محنت کو دعوت کے خدا نے زندہ کر دیا ہے. اللہ کا شکر ہے آپ کے سامنے ہے کہ جو لوگ صحیح وقت لگاتے ہیں جاتے ہیں, حالانکہ ان کی زندگی پتہ نہیں کس حال میں ہوتی ہے, لیکن الحمدللہ کہ اللہ تعالیٰ شان ہو اسے صحیح زندگی, صحیح فکر, یعنی ٹھیلا چلانے والا,
ठेला चलाने वाला जिसका ये नहीं, हमारे यहां एक ठेला ट्रक का ड्राइवर था, ट्रक का ड्राइवर, और बेचारे का हाल बहुत बुरा, दाहोद में पड़ा रहता था और वहां लोगों के ऑटो पर रात गुजारता था, पता नहीं बेचारी की जिंदगी कैसे गुजरती थी, लेकिन तबली वालों के हाथ में आ गया, अल्लाह के राह में निकला, अल्लाह ने उसे समझ दी, उसने गलत जिंदगी छोड़कर सही जिंदगी इख्तियार की, और तौहीद और ईमान की दावत देना ऐसा जबरदस्त आदमी कि हम हैरान हो जाएं, क्या शुभ बोलस, तौहीद ईमान खुदा की कुदरत और अल्लाह के रास्ते में हर साल वक्त लगाना, महीने के तीन दिन और जो जमात लेकर जाए उन जमातों की तरबियत करके आता था वो, और ऐसे ऐसे लोग इसके साथ निकलते थे जो जिन पर हमारा कब्र नहीं चलता था, देखो माशाल्लाह उनको समझा कर और उनके औकात को सही लगवा कर मेरे दोस्त को अल्लाह आता था, और फिर अल्लाह से दुआ मांगने वाला खिदमतगार, जमात का है तो जमातों का खाना पकाना और जमातों की खिदमत करना, अपनी ड्राइविंग करना, ड्राइविंग भी करता था, गाड़ी चलाता था वो, और ऐसी गाड़ी कुत्ता में उसके साथ बैठा ना तो जो स्टीयरिंग है वो 6 इंच ऊपर आ गई थी, अंदर गाड़ी में वो बड़े बड़े दरख्त के तने जो है वो भरे थे, और पीछे बोझ ज्यादा था तो बोझ जो ऐसे वो स्टीयरिंग के ऊपर आ गई, वो बैठा वो मैं तो वसा लक उतार दिया, अब कहता क्या है ऊँट तो सर ने स्टेज पर बेहोश ने त्यारो ला ला इला पड़ोस तो मारी गाड़ी ने हिफाजत तो बे फरिश्ता हो वाक्य, फिर पता नहीं कैसे चाहता था, कभी कैसे एक्सीडेंट नहीं होता था उसका, एक मरतबा अहमदाबाद से आ रहा था तो जुमा का दिन था, जुमा की नमाज गोजा पड़नी थी तो गाड़ी दौड़ा तो आ रहा था और पीछे आरटीओ की गाड़ी आई, इतने कितना था गाड़ी क्या है ये, आगे आरटीओ ने उसको खड़ा किया, कही जाए थे तो शायद जुम्मनदारों से नमाज पढ़वानी समय नमाज देती रहे थे लोग तो जाओ क्या ऐसे ऐसे लोग चोरी करने वाले अल्लाह की राह में निकले, अल्लाह ने उनकी जिंदगी बदल दी, डाका डालने वाले डाकू डाका छोड़कर वही जो सिफत उनमें थी जाने के इधर उधर उनके पास लेकर जाकर रहवरी करके उनके किसके पास जमातों में लेकर जाने जानवरी बने मेरे भाइयों, तो फिर अगर उलमा की जमात अगर इसको फिक्र में ले ले तो बताओ इस उम्मत की तो का मेरे दोस्त तो हालत बदल जाएंगे, मैंने कहा एक मां नजीर साहब हाँ नहीं कि कुछ करना है तो अल्लाह तआला शान मदद फरमा दो उसको तुझे बख्शा, इन्नम अल-आमालु बोलो बिन्नियत, नीयत अगर हमारी है कि नहीं है अल्लाह उम्मत संभलनी चाहिए और उसको संभालना मिलना चाहिए, इस नीयत के साथ अगर हमने अपनी कोशिश अपनी बस की कोशिश शुरू कर दी और फिर अल्लाह से मांगना शुरू किया तो अल्लाह तआला अपने कुदरत से हालात को बदलेगा, और बदल रहा है इंग्लैंड में, मेरे तो फ्रांस में, इटाली में, जर्मनी में, बेल्जियम में, हॉलैंड में, स्पेन में, ट्यूनिस में, लीबिया में, अफ्रीका के मुल्कों में आप जाके देखिए, अल्लाह ही मेरे दोस्तों हालात बदलता है, कुछ लोग कुर्बानी देते हैं उनकी कुर्बानी में खुदा रहम खाकर हालात बदलता है, हम और आप ये कुर्बानी देंगे माशाल्लाह आप अपने मदरसे पढ़ाते हो खूब मेहनत से पढ़ाइए, अल्लाह के लिए पढ़ाइए, नियत करके पढ़ाइए कि खुदा इन बच्चों को दीन का खादिम सच्चा खादिम बना दे और ये बच्चे अल्लाह के दीन के मददगार बन के जिंदगी गुजारें, और उनको पढ़ाने के साथ साथ मेरे दोस्तों उम्मत के लिए कुछ निजाम बनाइए कि जिस बस्ती में हम रहते हैं उस बस्ती में कोई बेनमाज नहीं रहना चाहिए, उसके उनकी नमाजों की फिक्र वो दीन की मेहनत करने वाले बने, मर्दों में औरतों में दीन के सीखने सिखाने का माहौल बने, घरों में जुरिया के दीन सीखने का एक अमूमी माहौल हर घर में जिंदा हो जाए और हर माँ बाप अपने बच्चों को नबी के तरीके पर परवरिश करने वाले बन जाए, इसके अगर फिक्र के साथ अगर हम रहेंगे तो हमारे बच्चों पर जो हम मेहनत करते हैं इन बच्चों का दीन महफूज हो जाएगा, बच्चा हमारे पास दो घंटे तीन घंटे रहता है और
21 घंटे माँ के पास रहता है, घर में रहता है। घर में दीन का माहौल नहीं थे, बच्चा दीनदार नहीं बन सकता। घर में सुन्नत का माहौल नहीं, इस बच्चे की जिंदगी में सुन्नत नहीं आ सकती। घर में गलत सोच है, दुनिया की मोहब्बत में तमाम चीजें हैं, तो इस बच्चे में वही आएगी चीज, और ये बच्चा मेरे तो वही करने वाला बनेगा। लिहाजा माहौल जो है ये तो मेरे तो दावत से बनता है। हर नबी ने अपने जमाने में मेहनत, दावत की मेहनत के जरिए इंसानों में ईमानी तलब पैदा की। ईमानी जिंदगी आने की मेहनत के लिए ईमानी जिंदगी जब आई, अल्लाह ने इल्म उतारा कि इनको अब सिखाओ कि इन्हें यहाँ पे आमान कैसे करने हैं। तो नबी की दो ही जिम्मेदारियां थी, एक तो ईमान की दावत देना और एक ईमान के तकाजे पूरे हों, इसके लिए उम्मत को इल्म इलाही देना, ताकि इस इल्म की रोशनी में अल्लाह के अहकाम के पूरे करने वाले बने। और इस उम्मत पर अल्लाह के नबी ने तीसरी जिम्मेदारी रखी है कि तुम खुद भी करो और पूरी दुनिया में अल्लाह का दीन जिंदा हो, इसके लिए अपनी जान माल को खपाओ। कुल हाजी सबीली अदउ इलल्लाहि अला बसीरतिन, बसीरत के साथ। इस उम्मत के मसाइल का हल न किसी हुकूमत के पास है, न किसी और के पास है। इस उम्मत के मसाइल का हल इसके दीन में है। ये दीन जब इस उम्मत की जिंदगी में आएगा, इसके मसाइल हल हो जाएंगे, अल्लाह करेगा। इसी दीन की बुनियाद पर सहाबा के मसाइल अल्लाह ने हल किए, और सहाबा को अल्लाह ने दुनिया में इज्जत दी, और इस दुनिया की कमीना को सहाबा के कदमों में अल्लाह ताला छांव डाली। आज भी अल्लाह का वही रास्ता है। इसलिए मेरे भाई मेरे अजीज हो, आप वजह से हमारी गुजारिश ये है कि अपने मदरसों की और मकाजी की तमाम खिदमत को तनदेही के साथ कीजिए, किसी के लिए मत कीजिए। कमेटी की हमें जरूरत नहीं है, हमें कमेटी की जरूरत नहीं है। हाँ, हमें तो अल्लाह की मदद की जरूरत है, और हमें तो अपनी जिम्मेदारी के साथ अपना काम करना है कि हमारे अल्लाह ने हमें इल्म दीन की खिदमत के लिए कबूल किया, उसका एहसान है, उसका एहसान है। और उस खिदमत को हमें अपनी जिम्मेदारी और अपना फरीजा समझकर मैं उसको अदा करने की फिक्र करूंगा। मेरा अल्लाह जो है मेरी तमाम जरूरियात का तकबूल करेगा, और मेरा अल्लाह जो है मेरी मदद करेगा। हम इस बुनियाद का नाम है, हम किसी के मोहताज नहीं है, हम एक अल्लाह के मोहताज हैं। एक अल्लाह, एक मालदार भी अल्लाह का मोहताज है, और हम भी अल्लाह के मोहताज हैं। या अय्युहन नास अंतुमुल फुकराउ इलल्लाह वल्लाहुल गनीउल हमीद। और जब हम इस बुनियाद पर आएंगे तो ये दुनिया कदमों में आएगी, और ये दुनिया वाले तुम्हारे पास आएंगे। कहते थे एक जमाना ये था कि मस्जिद वालों से बाजार वाले अपनी जरूरत समझ के आते थे, मस्जिद वालों के पास, क्या हमारी जरूरत ही नहीं। मस्जिद वाले बाजार वालों के पास नहीं जाते थे, मस्जिद वाले बाजार वालों के पास अगर जाते थे तो इनकी दीन की जरूरत को पूरी करने जाते थे। तारीख उठा के देखिए आप, जब उम्मत मस्जिद वालों के पास आकर दीन सीखती थी, अल्लाह ताला ने उनकी जिंदगी बनाई ली। और आज जब बाजार वाले समझता है कि मदरसे वाले मेरे मोहताज हैं, मस्जिद वाले मेरे मोहताज हैं, मेरे भाइयों खुद ये भी नुकसान में है, और मेरे दोस्त हम भी नुकसान में है। एक जमाना ये था कि मस्जिद वाले ये समझते थे बाजार वाले मोहताज हैं, हम इनकी दुनिया के मोहताज नहीं हैं, वो हमारे दीन के मोहताज हैं। लेकिन वो उनके अंदर तलब पैदा होगी तो अपने आप को मोहताज समझेंगे। अल्लाह का शुक्र है, जब दीन की मेहनत के जरिए तलब पैदा हुई तो मालदार अपने बच्चों को इल्म पढ़ाने वाले बन गए। वरना एक जमाने में हमारे मदरसों में बेचारे गरीबों के बच्चे पढ़ते थे। आज जब तलब आई तो लोग अपने कॉलेज के बच्चों को कॉलेजों में पढ़ाने के बावजूद दीन इल्म का इल्म दीन सिखाने वाले बने, आलिम बनाने वाले बने, हाफिज बनाने वाले बने। यहां तक कि हमारे एक डॉक्टर है अहमदाबाद में, वो MBBS है, 5 बच्चों के बाद दावत के काम में लगे हुए हैं। दिल में तलब पैदा हुई थी तो वो अपनी डिस्पेंसरी चलाने के साथ, तबलीग का काम करने के साथ, रोजाना मदरसे में जोहर से लेकर मगरिब तक पढ़ने जाकर अभी आलिम बने। 5 बच्चों का बाप है वो, 19 साल बुखारी पूरी क्यों है। और बाकायदा वो कजदूर ओलूम जो है ना, मलिक अहमद साहब पटनी का मदरसा, वहां जाकर जोहर के बाद वहां जाकर रोजाना पढ़ते थे वो बच्चों के साथ बैठकर। तलब होती है तो ये होता है।
इसमें रिवाइज। और हमारे बच्चे बताने क्या क्या करते हैं, कोई तलब नहीं है आपके बच्चों में भी, जिन बच्चों को, जिन बच्चों में तलब है उन्हें कोई ज्यादा संभालना नहीं पड़ता, उन्हें ढूंढने जाना नहीं पड़ता। लेकिन तलब नहीं है तो और उनमें तलब क्यों नहीं है, इनके घर में इल्म का माहौल नहीं है, तलब कैसे होगी? इनके घरों में इसका माहौल नहीं है। जब घरों में माहौल होता है तो फिर जब बच्चे में तलब आ जाती है तो बच्चा अपनी फिक्र के साथ पढ़ता भी है, और फिर बड़े होने के बाद सोचता मुझे क्या करना दिन की खिदमत, दुकान की नहीं सोचता वो तो ये सोचता दिन की खिदमत। हाँ, हमारे साथी इंजीनियर है, तबलीग में लगा, अब सोच दौर में आएगी तबलीग तो करनी जरूरी है और इसके लिए तो मेहनत करना जरूरी है। तो उसने इंजीनियर था तो इंजीनियरिंग की जो इसको नौकरी मिली तो उस नौकरी में तबलीग के लिए वक्त निकालना मुश्किल हो गया। तो उसने बाकायदा ये जो खाता देते हैं उसकी तालीम उसी में दी, और फिर मेहतागिरी करना शुरू किया कि इसके साथ मैं तबलीग का काम कर सकता हूं। हालांकि उसमें उसको तनख्वाह कम मिलती थी, सर चलेगा, लेकिन दीन का काम करना है। जब तलब होती है मेरे दोस्तों तो तलब के साथ बड़ी से बड़ी मुश्किल और बड़ी से बड़ी तकलीफ भी बर्दाश्त करना आसान हो जाती है। जिनमें तलब होती है वो घरों से पैसे नहीं मंगाते, ज्यादा जरूरत क्या आ जाए ठीक है हम ज्यादा दिन चाहिए हमको, और जिनमें तलब नहीं है बाजार में है तो हमेशा पैसे मंगाते ही रहते हैं। अजीब मोकलो कौचू से महीना में 1000 आते पढ़ू से पढ़ू वो तो 1000 के लिए पढ़ता है, ये हाल होता है मेरे दोस्तों। और फिर यही पढ़ने के बाद फिर हमारे काम पे तो रहते नहीं। मैं तो कहा करता हूँ इन गलों को बैठने वाले मौलवियों को कि तुझे गले पे बैठना था तो भी किसी कॉलेज स्कूल में पढ़ना था ना, अल्लाह के दीन की खिदमत करो। उम्मत को तैयार क्या नहीं है, सूरह फातिहा नहीं है क्या? हम अपने घरों का जायजा लो कि जो नमाजी नमाज पढ़ते उनकी नमाजियों का क्या हाल है, और हमने इसके लिए क्या सोचा? हम मस्जिदों में नमाजी देख रहे हैं, उन नमाजियों का नमाज का हाल क्या है? मैं तो मस्जिद में देखता हूं जो नमाज पढ़ते उन नमाजों की नमाज का ही तो हाल ऐसा ही है। इसमें भाइयों हमारे जिम्मे है, हम इसको सोचें और इसकी तदबीर सोचें, तदबीर करें, और तदबीर करके फिर अल्लाह से मदद मांगो। और अल्लाह के नबी ने तो मामला बिल्कुल साफ कर दिया है, अल माऊना तो अला कदर माऊना, जितनी दीन की जिम्मेदारी उठाओगे अल्लाह उसके बकदर तुम्हारी मदद करेगा। हजरत याकूब साहब ने देवबंद की बुनियाद डाली तो आपने बहुत वसी नजर थी, बहुत वसी नीयत थी, इस वसी नीयत के साथ मेरे दोस्तों अनार की दर्द के नीचे अपना मदरसा शुरू कर दिया और अल्लाह ने उसे यहां तक पहुंचाया है। पूरी दुनिया में देवबंद एक मेरे दोस्तों एक बुनियादी रदालूम जिसकी बात को पूरी दुनिया मानी जा रही है। हमारे बड़ों ने तो अल्लाह के भरोसे पर जिम्मेदारी उठाया और उस जिम्मेदारी को पूरा किया। इसको पूरा करने में इब्तिदा में हालात कुछ आए तकलीफ है, और तकलीफों के बाद फिर अल्लाह रब्बुल इज्जत ने इनकी तमाम जरूरियात का तकव्वुफ फरमाया। लेकिन हम धोखे में कहां पड़ते, शैतान हमारे साथ क्या खेल खेल जाता है, क्या तो वो दोनों गाड़ियों से उन्हें पड़ता हूँ, गाड़ियों से हमारे पास तो कभी न था, हमें जो करिए। लेकिन इनको इब्तिदा नहीं पता कि शहरों में जमा तो निकले तो क्या हाल था इनका। हाँ, और किस हाल में चले हैं, चने चबाए हैं, लोगों की गालियां खाई हैं, और घरों में लोगों ने ऊपर इनको ये कर दिया, बहुतों के घरों में खानदान ने उनको अलग कर दिया बहुत आरोपों का। लेकिन उन्होंने झेला, आके चने खाना मुश्किल है। फिर दोस्तों इसके बाद अल्लाह तआला शानुहू ने इन पर रहम फरमाया और इनके लिए आसानी पैदा फरमाई। हम भी मेरे दोस्तों मेहनत करेंगे, अल्लाह के लिए अपने आप को खपाएंगे, और अल्लाह जब देखेगा कि मेरा बंदा मेरा वफादार है, मेरा दीन चाहता है और मुझे ही चाहता है और इसके लिए तमाम तकलीफें झेल रहा है, फिर अल्लाह ताला मेरे दोस्तों आदमी को अपनी اس کی استطاعت کے اعتبار سے اور آدمی اس کے ذوق و کمزوری کے اعتبار سے مدد فرما کر اللہ ہی چلاتا ہے. اس لیے بھائی میرے عزیز ہو, آپ اللہ سے ہماری گزارش یہ ہے کہ آپ حضرت جہاں بھی پڑھاتے ہوں, جہاں ہی آپ خدمت دے رہے ہوں, وہاں اپنی ذمہ داری یہ بناؤ کہ میری جیسے ذمہ داری مدرسے کے بچوں کی ہے, میری ذمہ داری پوری امت کی ہے. جہاں میں رہوں گا وہاں ہر فرد امت کے پاس جانا, محنت کرنا, انہیں سے آمادہ کرنا, اور میرے بھائی تمہارے ذریعے کسی کو اگر اللہ نے ہدایت دے دی, میں سچ کہتا ہوں موت تک تمہیں نہیں بھولے گا. ہمیں ابھی ہم جب جاتے ہیں سفروں میں تو ایک ڈاکٹر تھا مجھے ملے تو وہاں مجھے پہچان ہے, مجھے پتا نہیں میں فلاں سے آپ کے ساتھ جماعت میں نکلا تھا اور آپ نے مجھے فلاں فلاں دعائیں یاد کرائی تھی اور میں اب تک پڑھ رہا ہوں. ہماری موت پر ہماری اولاد سے زیادہ وہ روئیں گے جن کو ہمارے ذریعے دین ملا ہے, جنہیں اللہ نے دین کی سمجھ ہمارے ذریعے خدا ہمیں ذریعہ بنایا ہے. اور وہ لوگ جو اللہ کے بندے اپنے بچوں کو عالم حافظ اور اپنے بچوں کو دین کی محنت لگائیں گے, میرے بھائیوں ان کو بھی کہے گا وہ کہ فلاں مولوی صاحب کے ساتھ میں گیا تھا اور اللہ نے مجھے ہدایت دی ہے. میرے بھائیوں پتہ نہیں ہماری محنتوں پر کہاں کہاں خدا ہماری محنتوں کے ساتھ پہنچائے گا اور اللہ ہمیں محروم نہیں کرے گا, بلکہ وہاں ایسا رہتا ہم لفنا کرتے تھے دلالت الی الخیر کا عمل ایک عظیم عمل ہے. پھر فرماتے تھے ایک آدمی کو تم نے محنت کر کے کوشش کر کے جماعت کی دعوت دی اور وہ آدمی تمہاری کوشش پر نماز پڑھنے والا بن گیا اور نماز پڑھنے آتا ہے, اب یہ نماز چاہے کیسی پڑھے لیکن تمہیں تو اللہ مقبول عمل کا ثواب دے گا. ازداد الخیر کفائری, کفائری کے معنی جیسی وہ نماز کا ایسا تھوڑا جواب دے گا تو اللہ ثواب دے گا, وہ تو مقبول عمل کا ثواب دے گا کامل. ہمیں تو کامل اس لیے معاہدہ کا سما کرتے تھے مجھے میرے عمل میں میری اپنے بارے میں مجھے بہت بہت ڈر لگتا ہے لیکن ان نیوازیوں کی وجہ سے اللہ کی رحمت کا امیدوار بنتا ہوں کہ یہ اللہ کے بندے نماز اور عمل کی طرف آ گئے اور مجھے اللہ نے ذریعہ بنایا تو اللہ کی رحمت کے امیدوار کا میرا بیڑا پار کر دے گا. اس سے آپ سے ہماری گزارش ہے ہمارے گھر نمونہ بننے چاہیے, ہماری زندگی نمونہ بننے چاہیے. ہمیں ہمارے نبی نے ایک ہی بات بتائی ہے کہ تم اپنے حلال روزی کماؤ اور تم اپنے بچوں اور بیوی بچوں کی ایمانی اور دین تربیت کرو اور تم اللہ کے دین کی مددگار بن کر نہیں گزارو. ہم مسجد والے ہیں, ہم بازار والے نہیں ہیں, ہم مسجد والے ہیں. ہمارا وقت مسجد میں گزرنا چاہیے, ہمارا فارغ وقت ہم امت کی فکروں میں اور امت کے ساتھ بیٹھنے میں اور امت کو فالوش کرنے میں ہم ان کے پاس بیٹھنے والے بنے تاکہ یہ صحیح زندگی کی طرف آئیں اور ہمارا ماحول ایمانی بنے دینی بنے. تو انشاءاللہ اگر اتنا بھی ہم نے کر لیا اوقات لگا, یہ سال کیوں مانگ رہے ہیں, سال اسی لیے مانگنے والے ہیں سر بتا دیں کہ علماء سال امت کا چل پھر کر سال بھر محنت کریں گے اور جو امت کا ان کو حال کا اپنی آنکھوں سے امت کا حال دیکھیں گے تو ان کے دلوں میں درد اور فکر پیدا ہوگی, درد اور فکر, اور یہ درد اور فکر انہیں چین سے بیٹھنے نہیں دے گی. درج ہم نے دیکھا یہ اللہ تعالیٰ ہمارے بڑے فضل کو خدا اسی مفت فرما دے, بڑے فضل بھی تو پڑھاتے تھے نا پڑھانے میں, لیکن پڑھانے کے بعد جو آپ فارغ وقت ہوتا تھا بڑی فضل کا کہاں لگتا تھا امت میں تقاضوں میں. آج بھی میں دوستوں پورے علاقے میں بڑی فضل کے انتقال کیا اور ہر آدمی بیچارا ہر آدمی نے یہ کہ گیا اللہ ایک کیسا اچھا آدمی چلا گیا. اور کیوں بڑی فضل اپنے آپ کو کھپاتے تھے جن کے تک شریف کے فضل ہماری شریف صاحب مولوی شریف صاحب ابھی بھی ان کا نام لینے کے بعد دل میں ایک بات ہوتی ہے کیوں کہ امت کے پیچھے اپنے آپ کو تھکاتے تھے اپنے آپ کو بلاتے اور پڑھاتے بھی تھے محنت سے. یہ بھی نہیں ہے کہ آدمی تبلیغ میں لگنے کی بنا پر دوسرے کاموں میں سستی کرتا ہے بلکہ اس میں اور ذمہ داری کا ایسا شور پیدا ہوتا ہے کہ مجھے تو اللہ کو جواب دینا ہے. تو آدمی مدرسوں میں ان بچوں میں محنت بھی کرتے ہیں محنت کرنے کے بعد اور ان کی محنتوں پر بستیوں میں اللہ تعالیٰ امت میں
ایک صحیح شعور پیدا کرتا ہے اور صحیح شعور پیدا ہوتا ہے جس کی نتیجے میں دوست ماحول بنتا ہے اور ماحول میں ہر آدمی کے لیے میرے دوست دین پہ چلنا آسان ہو جاتا ہے. اس کے وجہ سے ہماری گزارش یہ ہے کہ آپ خدا اس کو اپنی ذمہ داری سمجھے. تبلیغ الگ نہیں ہے, تعلیم الگ نہیں ہے, یہ تو تینوں کام نبی کے ہیں. وہ لدی باسفر امین رسول امین ہوں یتلو عالم مایاتی وہ ذکیم وہ عالم ملکی تب و حکمت. ہر مسلمان معلم اور متعلم ہوتا ہے. جو اس کے پاس علم ہے دوسروں کو پہنچانے کی بات نہیں ہے, اور جو نہیں ہے وہ جن کے پاس ان کے پاس جا کے سیکھتا ہے. ہر آدمی معلم یا متعلم ہے. صحابہ اپنے زمانے میں آپس میں یہی بات کہا کرتے تھے, کن عالمن اور متعلمن, کن عالمن اور متعلمن ولا تکن بین ذلک فإن بین ذلک جہل اور جاہل. سیکھنے والا نہیں ہوگا تب بھی جاہل رہے گا, اور سکھانے والا نہیں بنے گا تو جہل کرے گا. اس لیے دوستوں آپ سے ہمارا گزارش ہے, یہ ہماری ذمہ داری ہے. ہمارے بچے جو ہمارے پاس پڑھتے ہیں ان بچوں کی حفاظت کے لیے جیسے کہ ایک آدمی درخت لگاتا ہے تو درخت ہمارے کے لیے پال لگاتا ہے کہ جانور کھا نہ جاؤں گی. ہم اتنی محنت کریں سارا سال تک ان بچوں پر اور محنت کر کے تھکائیں اپنے آپ کو, اور میرے دوستوں پھر یہ بچے ماحول کے حوالے ہو جائیں تو ان کے لیے ماحول دینی بنانا ہمارے ذمے ہے. ہم اپنے عموم محنتوں میں جڑیں, اپنے محلوں میں اپنے آپ کو کھپاؤ. آپ یہ نہ سمجھیں کہ میں تھک جاؤں گا پھر میرے سے کام نہیں بنا. اللہ تعالیٰ ذمہ داری اٹھاؤ گے تو خدا اس کی قدر طاقت بھی دے گا, قوت بھی دے گا, اور اللہ تعالیٰ اسباب بھی دے گا. لیکن آدمی ذمہ داری اٹھا کر کرے. اس سے ہمارے تعاوضا سے گزارش یہ ہے کہ میرے بھائیوں اتنا بڑا اتنی بڑی جماعت, جب علماء کی جماعت ہے اتنی بڑی تعداد, اور اللہ کا شکر ہے سابرکانٹھا کے ہمارے جو قارئین ہیں وہ امت کی ضرورتیں پوری کر رہے ہیں. یہ ان میں بہت کم میں دو ہوٹلوں میں بیٹھنے والے ملیں گے آپ کو. ان میں اکثریت وہ ہے جو پڑھانے بیٹھی ہے. گجرات کے بہت سے علاقوں میں اور بڑی بستیوں میں وہاں جا کے اپنی ذمہ داری پوری کر رہے ہیں. ہم یہ کہہ رہے ہیں جہاں بھی پڑھانے بیٹھو وہاں بیٹھنے کے بعد وہاں کے عوام میں جا کر محنت کرنے کی فکر کرو, اور وہاں کے عوام میں بیداری لانے کی کوشش کرو. جو آپ کے پاس سارے وقت ہے ٹیوشنوں کے چکر میں نہ پڑھو. جو مقدر کی روزی آپ کی ہے حضور نے قناعت مانگی ہے اور برکت مانگی ہے. حضور کی دعاؤں میں ہے اللہم قرنینی بما رزقتنی, اے اللہ میری جتنی روزی ہے اس کو مجھے قناعت دے دے, مبارک بھی تھی اور میری روزی میں تو برکت دے دے. حضور نے کثرت نہیں مانگی, برکت مانگی ہے, اور برکت میں جو ہے وہ کثرت میں نہیں ہے. اللہم قرنینی بما رزقتنی مبارک بھی تھی. یہ دعا میں نے جب پڑھی یہ پتا نہیں لگا تو میرے اپنے تو کچھ اس بارے میں سوچتے نہیں, اپنے تو سوچتے ہیں یا گورنمنٹ یہ گھر والے تو مہینہ نو تھئی جائے سے, اور پھر گھر میں بھی کوئی مہمان آ گیا پہ آیا ہو. کبھی ذہن میں نہیں آتا گندا ہوما برکت ڈال دیجیے, کبھی اس وقت میں نہیں آتا. حالانکہ میرے دوستو اللہ تعالیٰ شانو برکت دیں گے تو برکت سے سب کچھ مسئلہ ہو جائیں گے. ہم اس پر آئے ہیں اور اللہ تعالیٰ بندے کے گمان کے اعتبار سے معاملہ کرتا ہی ہے. اس لیے آپ اللہ سے ہماری گزارش ہے ہماری زندگی نمونہ بنے مالداروں کے لیے. یار مرسا بغیر امیر سے کوئی دم ہمارے پاس آتا نہ تھے. ہم اپنے اللہ سے کہیں اللہ کے لیے کسی بستی کو حل کرانے کے لیے کوئی حسن بصری بننا ضروری نہیں ہے کہ حسن بصری بنیں گے تو کام بنے گا. اللہ تعالیٰ تو قرآن پاک میں اپنے بندوں سے کہتا ہے اب میں یجیب المضطر اذا دعا. ہم اللہ کے لیے قربانی دے دیتے حالات میں آئیں گے, ان حالات میں استراری حالات اور کیفیت پیدا ہوگی. اس استراری کیفیت جب اللہ سے کہیں گے اللہ سنے گا. اللہ کے لیے اس طرح حالت یہ ہم جو کہتے ہیں ورق لگاؤ پکشے ہو اللہ بھر ابھر ابھرتا ہو تو کہا آپ مطلب سب یہ سمجھتا نہ تھی نہیں کشو تو سر رہے تو اوپر دیجیے کہیں اوپر دیجیے. لیکن جب ہم کھڑا کرتے نا آپ کو اور کہتے رمضان دی دوانوں سے تو آپ کھڑے ہو کے لکھا دیتے ہو نا کہ صحیح بنے میں تو جتنا رمضان قریب آتا ہے تو اندر کھربل مچتی ہے. ارے شام آئی اسے سورج سوال سے شو چچے
ये अंदर ही सिराय हालत पैदा होती है, फिर आदमी को रोना डरना मियां को खर्द है। ये सिराय हालत जब अल्लाह को पुकारता है तो अल्लाह तआला राहें खोलता है, इसकी आशा हमारे हो जाती है। हमारे यहाँ हम किसी के बैरून के पास बैरून की तश्किल किसी की इसलिए कि जब आप मादा में जोरों से जैसे है, ये हमारे यहाँ नहीं है, बुनियादी है ही नहीं माल। हमारे तो सिफात बुनियाद है कि बाहर मुल्क में भेजना तो किसको भेजना, कि जो मस्जिद वाला हो, जो दुआ वाला हो, जो रोने धोने वाला हो, जो उम्मत में चढ़ कर मेहनत करने वाला हो। हाँ, ये ऐसे आदमी को हम तैयार करते हैं और तैयार करें कि अब अल्लाह से मांग कर कर्जा ले, तो फिर आदमी इन इन हालात में जब इस्तेरारी हालत अल्लाह से दुआ मांगता है ना, तो अल्लाह ताला शानो हर हाल में आसान करते हैं। बहुत से कर्जा लेके जाते हैं हमारे साथी, और जब कर्जा लेके जाते हैं फिर अल्लाह से मांगते तो अल्लाह का कर्जा रखता नहीं, अदा करवा देता है और किसी के मोहताज नहीं बनते वो। हाँ, हम तो कहते हैं ये दुनिया वाले कर्जे लगते तो अल्लाह का कर्जा अदा करवाते, बैंकों से कितना कितना उठाते हैं, क्या क्या करते हैं, लोग भी कर्जा करते हैं, हम अल्लाह के लिए रहेंगे तो अल्लाह हमारा दैनिक अदा नहीं करवाएगा। अभी तो हमने भी कर्जे लिए, ऐसा नहीं है, हुजूर ने दीन के लिए तो कर्जा लिया है, दुनिया के लिए नहीं लिया, हम दुनिया के लिए लेते हैं, दीन के भाई। हजरत बिलाल को अब हुजूर ने अपना मुंशी बनाया था, जब भी कोई जरूरतमंद आया तो जाओ दे दो, तो कर्जा लेकर दे देते थे। आपने आपकी शिकायत साहब पड़ी, उसमें वाक्य लिखा होगा कि एक मरतबा कर्जदारों ने कर्ज का मुतालबा करना शुरू किया, मेरे पास था नहीं और दो दिन बाकी थे, तो मैंने सोचा क्या करूं, मैं यहां से भाग जाऊं। ये सोच रहे कि यहूदी का कर्जा अदा करने का है तो कुछ भी नहीं, तो मैं इस बुनियाद पर सुबह का इंतजार करने वाला करने लगा कि मैं सुबह और चला जाऊं, और सुबह होने से फिर हुजूर का कासिदा है कि चलो बुला दो हुजूर, तो हुजूर ने कुंबला है बुलाने के बाद चले ये वो कर्जा अदा कर दे, तो कर्जा अदा हो गया। हजरत मौलाना इलियास मौलाना ईश्वर रहमतुल्लाह अलैह ने मुंशी बशीर साहब से, मैंने एक बरदा मुंशी बशीर के पास मैं बैठा तो मुझे कहा कि मौलाना इस्माइल, हजरत जी रहमतुल्लाह अलैह ने मुझे कहा था कि देखो मुंशी जी, जितने मेहमान आए उन मेहमानों को खिलाना है, उनसे पैसा नहीं लेना है, और न हो तो कर्जा करना है, और 70-80 हजार का कर्जा करना, और लेकिन मेहमानों को खाना खिलाना है। कब मैंने जिंदगी भर में कभी 70-80 हजार से आगे कर्जा को बढ़ता हुआ देखा नहीं, और कर्जा हुआ और कर्जा अल्लाह ने अदा करवाया, अल्लाह पर नजर आना ना कर रहे बाबा पर भी कोई दर उम्मीद नहीं रखा, नहीं चाहे बाबा किल्लू जो है कि महाराज नारो अल्लाह से करशे थे और अल्लाह करेगा, वहां तो समझ में आओ क्या ठोकर खावा दिया है। અને જેટલું આપણા બસમાંથી એટલું કરો ને તો જે આપના બસમાંથી અલ્લાહ કરશે, કોઈ કિસી કી દુનિયા પર નહીં ચલતા, ઓર જો ભી દૂસરો કી બુનિયાદ પર દીન કે કામો મેં લગતા હૈ ને વો ટિકતા નહીં હૈ, ચાહે તાલીમ હોય ચાહે છાત્રી હો। એસે હમારે ઉપર પડે જો કહેતે ને કે ભાઈ બગૈર તનખા કે પડકા નહીં, તનખા લેકે પડાઓ કે આ થોડા દાર ચાસે પછી છોડી દેતો રહેશે, अपनी जिम्मेदारी समझते आदमी। इसलिए भाइयों, हमारे बहुत से बुजुर्गों के बारे में सुना, उन्होंने पढ़ाया तनख्वाह भी दी, लेकिन इस नीयत से की थी कि अभी मेरे हालात ऐसे नहीं है कि मैं अल्लाह के लिए पढ़ाऊं, मैं तनख्वाह देकर पढ़ाऊंगा, लेकिन जब मेरे हालात अच्छे हो जाएंगे मैं अपनी तनख्वाही अदा कर लूंगा। अभी हमारे साथी मरी अब्दुल कादिर काबी जो हमारे साथ चलते थे, उनका जब इंतकाल हुआ तो इंतकाल के बाद बाकायदा वसीयत की उन्होंने कि मैंने मेरे मदरसे से जितनी कितने साल की तनख्वाह ली है वो मेरी तनख्वाह तुम अदा कर देना, और अगर तुम्हारे पास हो मेरी औलाद से कहना वो औलाद अदा कर देगी। चुनाचे उन्होंने अपनी जिंदगी में अपनी तनख्वाह में से बचा बचाकर एक जगह पर रखा था इसी नीयत से, तो तकरीबन 8 लाख उनके मरने के बाद उनकी तनख्वाह उनके रिश्तेदारों जाकर मदरसे की कमेटी को अदा कर दिया कि मौल साहब ने इतने अरसे में जो इनकी तनख्वाह आई है वो तनख्वाह तुम्हारी वापस कर दी। हमारे उस्ताद मुबालों ने अपनी हालात अच्छे होने के बाद मदरसे को तनख्वाह अदा कर दी, वापस कर दी।
کہ ہم نے دی تھی تمہاری تنخواہ دے دو.
ایسا نہیں ہے, آپ بھی اللہ کے بندے ہیں.
تو میرے بھائیوں, ہماری نیت تو خدا معاملہ کرے گا. ہماری نیت ایک اللہ میں مجبوراً دس پنتو من حال وہ ادا کر دے گا.
تو اللہ تعالیٰ ایسی اسباب پیدا کرے گا کہ ہم ان کے حضرت صدیق رضی اللہ تعالیٰ کی سنت نہیں ہے.
وہ صدیق رضی اللہ تعالیٰ نے بیت المال سے پیسہ لیا ضرور, لیکن جب دنیا سے جانے لگے تو اپنی بچے سے کیا کہا, فنا زمین جو ہے وہ بیچ کر بیت المال میں اتنا پیسہ جمع کرا دینا.
ہاں تو تنخواہ کے تو جواب کا ہمارے علماء نے تنخواہ کا جواب کا تو فتویٰ دے دیا ہے, لیکن ہمارے لیے کیا, ہمیں کھٹکا ہونا چاہیے. یہ مجبور لے رہا ہوں, اللہ مجھے دے گا میں ادا کر دوں گا. تو انشاءاللہ اللہ تعالیٰ تمہیں دے گا اور ادا کرا دے گا. تم پوری دنیا میں دین کی بات کو لے کے جانے کی نیت کر کے اپنے بس کی کوشش کرو گے کہ مجھے تو پوری دنیا میں اللہ کی بات کو لے کے جانا ہے, لیکن ابھی میرے بس میں محلے میں اپنے گھر میں اپنے ضلع میں دین کے تقاضے پورا کرنے کی بھی طاقت استطاعت ہے, میں اس کو کرتا رہوں گا. اور کرتا رہنے کے بعد پھر آگے کے اللہ سے کہو گے, آپ اللہ کے دین کی بات کو امریکہ نہیں دنیا کے آخری کونے اللہ پہنچائے گا. ہم جا کر آئے ہیں, ہمارے بابا کی کوئی نیلے نہیں ہے, اور اللہ کا شکر ہے کسی مالدار کے پاس کبھی ہاتھ پھیلا ہے نہیں ہے. اللہ بڑا کریم ہے, اس کریم کی کرم پر آؤ اور اس کے اوپر نگاہ رکھ جاؤ, قدم رکھ اٹھاؤ. خدا علم دے گا, تقویٰ دے گا, خدا تحمل دے گا, صبر دے گا. دعوت کی محنت کے لیے جن جن چیزوں کی ضرورت ہوگی خدا دے گا, اپنی طرف سے دے گا, بشرط کہ ہم اللہ کی بنیاد پر اپنے آپ کو ڈالیں. آج اتنا بڑا مجمع علماء کا پوری دنیا میں میرے دوستوں اللہ کے دین کی زندہ کرنے کی طرف ہو جاتا ہے, بشرط کہ ہم اپنی پروگرام میں انرجی کرنا ہے. اور اس کے لیے فاقے برداشت کریں گے, کسی کے سامنے ہاتھ نہیں پھیلائیں گے, کسی سے نہیں کہیں گے, اپنے اللہ سے کہیں گے. اور اللہ تعالیٰ شان ہوئی ہمارا رب ضرورت پورا کرنے والا ہے. تو اللہ تعالیٰ ہم سے کام لے گا. تمہارے مدرسوں میں تمہاری جو خدمت ہے اس خدمت کو خدا بڑھ کر دے گا. آپ کے ہاتھوں پر مدرسوں میں ایسے بچے خدا تیار کرے گا, ان بچوں کو دیکھ کر تمہیں خوشی ہوگی کہ یہ بچے کتنی ماشاء اللہ. آج مدرسوں میں دوستو پڑھنے والے بچے عجیب یعنی ہمارے یہ مدرسوں میں جو 24 گھنٹے کی جماعت میں جو طلبا جاتے ہیں, بدعتیوں کے دیہاتوں میں جا کے محنت کرتے ہو. یہ جو ہمارا کنتھاریا اور وہاں کے بچوں کے جب ہم قابضہ ہی سنتے ہیں تو سال بھر میں انہوں نے کون سے دیہاتوں میں کام کیا, ان دیہاتوں میں یہی حالات آئے, ان حالات کو ہم نے برداشت کیا اور پھر لوگوں نے ہماری بات کو سنا. دوستو یہ بچے محنت کا میدان ان کو دو, کریں گے. اگر محنت کا میدان نہیں دو گے تو کہیں اور جائیں اور کریں گے. آدمی کو ہمارے حضرت ایک جملہ ہے, کرنے کے کاموں میں لگو تو نہ کرنے کے کاموں سے بچ جاؤ گے. جو کرنے کے کام نہیں کرتا آدمی تو بھی کہیں نہ کہیں پھر بازار میں جا کے چائے پیتا رہتا ہے, بسکٹ کھاتا رہتا ہے, اور ابا اما پر خط لکھتا رہتا ہے, پیسہ ختم دے گیا مکڑو. اور ان کو بیچاروں کو پڑھانا ہوتا ہے تو وہ بےچارے کچھ نہ کچھ کر کے پیسے بھیجتے رہتے ہیں. یہ نہیں میرے دوست, اللہ کرنے کے کاموں میں لگو. میں تو مدرسے کے دروازے کہتا ہوں کہ تم یار رہتے ہو, تمہارا مدرسہ ہی ہے, تمہارے مدرسے کے اطراف میں اتنے مسلمانوں کے گھر ہیں, ان گھروں کی کوئی خیر خبر دی تم نے؟ تمہارے ہوتے ہوئے نماز نہ پڑھائی ہے؟ اللہ کا شکر ہے جب مدرسوں میں محنت زندہ ہوئی تو انہی بچوں نے اپنے بے دوستوں کا اپنا باورچی ہے, اس باورچی کے پاس جا کے بات کی, اس کو نمازی بنایا. طلبا نے دربان کے پاس جا کے محنت کی, خصوصی ملاقاتیں کری ان کو گھر سے کھانے کی چیز لا کر کھلایا پلایا, معروف کیا اور نماز کی دعوت دی, نماز کی دفعہ آئے. مدرسے کے اطراف میں پٹن میں گیا تھا, پٹن کے اساتذہ ملے کہ ان سے ہمارا الحمدللہ روزانہ ہمارے مشورہ ہوتا ہے کہ آج ہمیں اپنے محلے کے کن کن گھروں پہ جا کے ملاقات کرنی ہے. ہم باقاعدہ اپنے مدرسے کے اطراف کے جتنے گھر ہوتے ہیں ان کی ملاقاتیں کرتے ہیں, ان کے بنا جا کے ان کو نماز لانے کی فکر کرتے ہیں. جب ہماری محنتیں ہمارے مدرسے کے اطراف کے مسلمانوں پر ہوگی نا تو مدرسے کے وقت حال آئے گا نا تو سب سے پہلے وہ نکلیں گے. ہاں लेकिन अगर हमारी तरफ से हमारे मदरसे के अस्ताफ के बाद लोगों के साथ कोई ताल्लुक ही नहीं है तो ये दौड़े उनको कौन दौड़े हैं।
इसमें भाइयों बड़ी फिक्र की बात है, मैं यासर रहमतुल्लाह ने इस दावत के लिए मेहनत को अल्लाह से रोकर मेरे दोस्त से मनवाया है और उसकी अल्लाह से रो रो के सोच सोच कर एक तरतीब ऐसी महफूज तरतीब है। अगर उस तरतीब के एतबार से हम मेहनत करना शुरू करें तो इंशाअल्लाह उम्मत में बेदारी आएगी और उम्मत में दीन के इल्म की और दीन की कदर आएगी, और जितनी इनके अंदर दीन और दीन की कदर आएगी इल्म की उतना मेरे दोस्तों दीन वालों की इल्म वालों की कदर आएगी, और फिर उम्मत हमसे फायदा उठाएगी। वो हमसे बदजन है तो हमसे फायदा नहीं उठा सकती, और हम अगर उनसे बदजन है तो हमको फायदा पहुंचा नहीं सकते। हम इनको नेमत समझे वो हमको नेमत समझे, तो भी मेरे दोस्तों आपस में हुस्न ज़न और आपस में एक दूसरे के अपने आप में जैसे मोहब्बत, ये एक दूसरे को उनके दीन से नफा पहुंचाएंगे और नफा पहुंचने पर एक दूसरे की कदर होगी। इसी मेरे भाई और वजह से हमारी गुजारिश है, एक अजीब मेहनत है वो करने से तर होती है। हाँ हम भी मदरसे जमाने में इनको कभी हमने घास भी डाली, हमारे पास आते थे टोली वाले, हम दूर दूर से मैदों से कर लेते थे, लेकिन जब अल्लाह के राह में निकले और निकले के बाद जब उम्मत में चले और फिरे और उम्मत में चल फिर कर इस मेहनत के में आने वाले मुजाहिदे बर्दाश्त हुए, फिर अल्लाह ताला शानों ने सीना खोला, सीना में इंशा फरमाया और मेरे दोस्तों अब लगे ये लंगड़े तुम्हारे पास आ रहे हैं। क्यों आ रहे हैं? एक चीज है, लगी है, असली हमारी गुजारिश है कि जिन्होंने साल नहीं लगा साल लगाओ। अल्हम्दुलिल्लाह आज एक हमें मदरस मिले, उन्होंने अपने 10-12 साल पढ़ाने के बाद चार बच्चों की चार औलाद उनकी, और उन्होंने कई साल लगाया पढ़ाया, अपने घर की जिम्मेदारी उठाई, साल लगाए 20 साल। ऐसे हमारे गोदे में कई मदरस हमारे हैं जो अपने साल की छुट्टी लेकर अपने मेदो साल लगाकर फिर गोदरे में आकर अपने मकतब मदरसे में पढ़ाने के साथ गोदरे के दीन के तकाजों लड़ने वाले बन गए। और काम अल्लाह से ले रहा है, अल्लाह उसे भी देगा, और अल्लाह बड़ी कुदरत वाला है, लेकिन लेता उससे जो उसकी तब बढ़ता है। हाँ इन तकर्रबे शिवरम तकर्रबे लाल, हम चाहेंगे और अपने बस की कोशिश करेंगे, अल्लाह अपनी मदद के हाथ बढ़ा देगा और अल्लाह ताला इल्म भी खुदा देगा। वत्तकुल्लाह वयअल्लमकुमुल्लाह, जिंदगी में जितना तकवा आता चला जाएगा इल्म का फैजान भी अल्लाह की तरफ होना शुरू हो जाएगा, सीधी बात है। और जितना उम्मत की फिक्रों में दर्द गम में अपने आप को खपाना शुरू करोगे, अल्लाह उसी के बकदर हमें हर चीज देगा, हिकमत भी देगा, तदवीन भी देगा, सब सुझाएगा, अल्लाह हमसे काम लेगा और इंशाअल्लाह दुनिया से इस दर्द और गम और फिक्र लेकर दुनिया से मरकर जाएंगे तो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुंह दिखाने के काबिल बन जाएंगे। हज़रत मौलवी साहब रहमतुल्लाह अलैह एक हमारे हाजी अब्दुल रहमान ने हाजी अब्दुल वहाब साहब फरमाया करते थे, एक मतलब मौलवी साहब रहमतुल्लाह ने एक बात फरमाई कि अब्दुल वहाब मक़सद हो जाएगी, मक़सद तो हो जाएगी, लेकिन ये चाहता है ये क़यामत के दिन जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा की जमात को लेकर बारगाह खुदावंदी में जब हाजिर हो रहे हो तो उस मुबारक जमात में हम भी हों। उम्मत के दर्द गम में अपने आप को मेरे दोस्त भुलाना या मामूली चीज नहीं है, बहुत बड़ी नेमत है, लेकिन वो दर्द गम अल्लाह ताला उम्मत में चलने फिरने से ठोकर खाने से अल्लाह वो भी देगा और अल्लाह ताला हमें अपना भी बना देगा। इसी सब के सब तय करो, जिनके साथ लग गए वो ये तय करो ये काम करना, जैसे आप मौलवी साहब बन गए, मौलवी साहब बनने के बाद पढ़ाने में बैठने का फैसला कर लिया पढ़ा रहे हो, उसी के साथ ये फैसला करो कि हमें अपनी पढ़ाई के साथ मुझे दीन के तकाजे पूरे करने और मुझे उम्मत पर चल फिर कर मेहनत करनी है, तो अल्लाह ताला आपको वो भी हिम्मत देगा, कोशिश करेगा। तरतीब बनाओ, तरतीब हमारे मौलवी बहन साहब कहा करते हैं दीन में तकसीम नहीं है, एक रुकू करे एक सजदा करे, तरतीब है दीन में, तरतीब है कि भाई पहले कायम करो फिर रुकू में जाओ फिर सजदे में जाओ
फिर जलसे में बैठो, ये तमाम तरतीब है। ऐसे दीन के कामों में तरतीब तकसीम नहीं है कि तुम तबलीग करो हम तालीम करेंगे, नहीं, तालीम वाला भी तबलीग करे, तबलीग वाला भी तालीम करेगा, सब आपस में तरतीब दो। और इसी तरतीब को इलियासा साहब ने इसको उम्मत के सामने आसान रखी है कि भाई दसवां हिस्सा दो, भाई महीने में 27 दिन पढ़ाओ, महीने में 27 दिन कमाओ और 3 दिन अल्लाह के राह में निकलो जमात में, तालीम में मस्जिद में भला के तालीम में बैठो, उलमा से अपने मसाइल सीखो, आवाम को कहा जा रहा है, और दूसरी बात मेरे दोस्तों दूसरों को सिखाओ। हमारे यहां तबलीग में तो पहले ही दिन से दावत और तालीम दोनों साथ है कि तू दावत भी दे और उसको भी दाई बना के तू ये बात दूसरों को कहे, दाई बना, तू सीख और सीख लिख जो तूने सीखा दूसरों को सीखा, इन्हें जरूर का सीख और दूसरों को सीखा, तालीम उन आलिम और तालिम, ये दोनों चीजें हैं। हर घर में, हर घर में हर फर्द इन आमाल को करने वाला बने, दूसरों को कराने वाला बने, इतना नहीं वो कराने वाला बना, उसका तू भी दूसरों को कराने वाला बन, वो हर फर्द उम्मत तक अल्लाह की बात पहुंचने का आसान रास्ता है और अल्लाह तआला नजरिया बना कबूल कर लेगा। तो इसके लिए जो साल लगा चुके हैं वो सोचे कि मैंने साल लगाया है, अब मैं बाहर जाऊं, मुझे बाहर जाना चाहिए, जेब को देखकर नहीं, जेब को देखने वाले थे ना बहुत से मालदार बैठे हैं चिल्लाई नहीं लगाते, गैब को देखकर, गैब पर यकीन, यूं मिलू ना बिलगैब है कि मैं तय करूंगा, मांगूंगा, मेरा अल्लाह मेरे आसान करेगा, अब वो जो भी शक्ल इख्तियार करे अल्लाह ताला। इसलिए मेरे भाइयों अपने आप को आगे बढ़ाओ, तकाजों पर आगे चलो, अल्हम्दुलिल्लाह बना इस साबर कारण के बहुत से रुमान साल लगाया है और ये इन्होंने जाकर अफ्रीका के मुल्कों में काम किया है, आज तक वो अफ्रीका के मुल्क वाले याद कर रहे हैं कि फना मुल्का की जमात आई थी और ये मेहनत हुई है। मेरे दोस्तों हमसे कितना काम लेगा, और अल्लाह हमसे काम लेगा तो हमें जो जरूरत है असबाब की वो असबाब भी देगा। एक हुकूमत अपने मुलाजिम को हुकूमत के काम के लिए भेजती है ना तो उसकी जरूरतों का इंतजाम करती हो हुकूमत, उसे गरज है। तो एक वो ईमान वाला अल्लाह के दीन के काम के लिए और दीन के तकाजों के लिए जब अल्लाह उसे कबूल करेगा तो अल्लाह ताला शानो इसकी जरूरियात का इंतजाम जो करता है। हमारे तबलीग में पहला उसूल है हम किसी से भीख नहीं मांगेंगे और हम किसी से माल की बुनियाद पर नहीं चलेंगे, हम एक अल्लाह की बुनियाद पर चलेंगे, अपनी जान माल लगाएंगे और अपने पास ही तो हम कर्जा करके लगाएंगे लेकिन हम किसी से ये नहीं करेंगे। और इसी पर अल्लाह ताला चढ़ाते हैं, और हमने देखा जो भी दुनिया के इन मालदारों के बुनियाद पर जो अपने आप में चलाते हैं वो आगे चल नहीं पाते, वो ही चलता है मौत तक जो अल्लाह की दुनिया में चलता है। और अल्लाह भी करीम है, अल्लाह तो मां से ज्यादा अपने पर मेहरबान है, अल्लाह अपने बंदों को उनकी ताकत से ज्यादा इम्तिहान में नहीं डालता, और जो इम्तिहान में डालता है अगर अल्लाह की तरफ से इम्तिहान आया है तो अल्लाह ताला उसकी इस्तेआत और ताकत दे देता है। तो सब तैयार हो, ओ मौलवी सब तैयार हो, मैं तुम में से ही हूं। इसलिए भाई हो अपने आप को आगे बढ़ाओ, आगे बढ़ो, बैठने का जमाना नहीं है, घरों में बैठने का, इधर उधर जाने का जमाना नहीं है, अब तो उम्मत के पास जाने की कोशिश करो और उम्मत के लिए बिछ जाओ, जितना अल्लाह के लिए बिछोगे ना इतना अल्लाह ताला छानो तुम्हें इज्जत देगा। मन तवाज़ा लिल्लाह रफ़ाउल्लाह, अल्लाह का शुक्र है मेहनत के नतीजे में आज अवाम में उलमा की कदर पैदा हुई। हाँ, हमारे बहुत से साथी हैं उनके बच्चे उलमा बने, उलमा बनने के बाद जरा इधर उधर से कोई सतर लगे तो उसका पता होगा शू करो तो आलिम से नहीं हूं शू करूं, यार आलिम की इतनी कदर क्या हुआ, आलिम मन माजी का शू क्या हुआ है, हालांकि आलिम को कहने का मौका नहीं देना चाहिए लेकिन भूलो अपना माहौल है। तो मेरे दोस्तों आज आलिम की कदर है, उलमा की कदर है, आज माशाल्लाह हमारे उलमा अपनी दीनी जरूरतों के लिए मदसूर जोत के लिए मेरे दोस्तों जाते हैं, तो आज माशाल्लाह पहले के जमाने में कल आयम परसों आयु था,
اب وہ نہیں رہا. اب کہتے بھائی ایک ضرورت کے لیے آئے ہم آپ کو. آج گجرات میں دوستو دنیا ہندوستان بھر کے مدرسوں کی مدد دے دوستو کرنے کے لیے پورا گجرات تیار ہے. اب جائیے دنیا ہندوستان کے صوبوں میں گجرات والوں کے بارے میں ہر ایک کہے گا بھائی گجرات میں لوگ ماشاءاللہ خیال کرتے ہیں خیال رکھتے ہیں. آپ سوچئے ہمارے ایک دوست ہے وہ رمضان میں جتنے بھی بیچارے یہ ہمارے حضرات اپنی ضرورت میں چلنے کے لیے جاتے ہیں ان کے کھانے کی سحری کا انتظام وہ خود کرتے ہیں کہ بھائی ان کی کیوں ایک چیز ہے شوق آیا ایک دین کی قدر آئی تو یہ تمام چیزیں میرے تو زندہ ہو رہی ہیں. آپ حضرات سے ہماری گزارش یہ ہے اور جتنا کرو گے اللہ تعالیٰ اور آگے بڑھائے گا اور انشاءاللہ آپ دیکھیں گے کہ اللہ تعالیٰ ہمارا معاشرہ پھر سنت پر لائے گا پردہ زندہ ہوگا گھروں میں حیا شرم عفت بادامنی کے عیدوں سے ماحول کو خدا زندہ کرے گا. ہمارے جوانوں میں جو آج فیشن کے دل دادا ہیں انشاءاللہ محنت ہوئی تو یہ سنت کے دل دادا ہوں گے اور سنت والی زندگی گزارنے والے بنیں گے اور صحابہ کے جوانوں کی طرح اللہ کے دین پر اپنی جان چھوڑنے لگ جائیں گے. لیکن عیدوں سے یہ کب ہوگا جب محنت ہوگی تب. سب کے سب اس کو فیصلہ کرو اور جن کا میرے دوستو سال نہیں لگا تو سال لگاؤ. کرنے کا کام تو کرنے سے ہی سمجھ میں آوے باتوں سے سمجھ میں نہ آوے. وہ میرا ایک ساتھی عبد الرب تھے مولے عبد الرب دیوبند میں تو ہم اس کو بتا گش میں جانا تو گش میں ہمارے ساتھ بیٹھے کرے تو سال کے میں ہم نے تشکیل کر دو تو عبد الرب تو تشکیل لگائی آپ نے ایک سال لگائی ہوگا تو اللہ نے اس کو توفیق دی تو سال لگانے آئے مرکز نظام الدین میں. چھ ایک مہینے لگنے کے بعد میں پہنچا وہاں نظام الدین میں کہ کیا تو لوگ خیریت ہے کیا ہوا کبھی تک تو تبلیغ سمجھ میں آئی کر رہا ہوں تبلیغ سمجھ میں آئی نہیں. اب اللہ کو سمجھا نہیں اس کو تبلیغ خدا کا کرنا ایک مطلب تشکیل ہوئی کسی ایم پی کے علاقے کی بالکل بنجر علاقہ لوگ کہتے کیا ہے میں نے تبلیغ سمجھ ہی سے پڑھنا تھا تمہارے خاتے بھی چلو مارا خاص نہیں آئے مارا خاص تبلیغ سمجھ میں آئی نہیں مارا خاص تو بیجی سمجھ میں آؤ تمہارے تو خدا کا کرنا اس کی تشکیلوں کے بنجر علاقے میں جہاں مسجد میں دھکے کھانے پڑے اور کبھی قیام کرنے کے لیے ندی کے کنارے قیام کرنا پڑا وہ وقت لگا کر آیا پھر میں پہنچا کیا عبدال خیرت کہ تب بھی سمجھ میں آ گئی وہ دھکے کھائے نا دھکے کھائے باہر سونا پڑا مسجدوں سے نکلنا پڑا اور عوام کی جو حالات دیکھے تو کہ اب بات تب بھی سمجھ میں آ گئی میری بات سمجھ میں آ رہی ہے. ہاں پیدل چلتے ہیں پیدل یہاں بستر نہ یہاں برتنوں کی تھیلی نہ سب تو پھر آدمی کی تبدیل سمجھ آ ہی جاتی ہے پوری. ہمارے کائی سے مجھے کہا کرتے تھے اسماعیل دیکھ تبلیغ میں سب بیماری کا علاج ہے کہ تو مسجد میں تقریر کرے خوب زوردار تو لوگ بہوا کرے تو تو پھول کے کپا ہو جائے لیکن جب مغرب دوسرے دن جب اثر کی نماز کے بعد یا مغرب کے بعد گش میں نکلے نہ گش میں کہ اثر جا 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 وہ جا جا ایک بتاؤ تو سب نکل گیا سب اسلح. ہاں مولوی صاحب کا کتنی ماشاء اللہ یوں لیکن مولوی صاحب کے ہاتھ میں نمبر آیا تو برتنوں کا چہرہ اٹھانے کی نوبت ہے تو سب کارن کالا جو ہے اور اس کو لے کے چلنے کا بازار کے بیچ میں اور پھر اپنے محلے میں چلنے کے بعد پڑے تو کیا حال ہوا ہے نفسن چھڑی چلتی بھی رہتی ہے. ہاں اسی میں بھی جانتا ہوں تو بہت سے تو اس لیے نہیں جا رہے یار بدو اور کبھی بہار کے علاقے میں جماعت میں لے کے جانا پڑ جانا لائٹ جاؤ ہے 12 گھنٹے لائٹ نہ ملے وہاں اور آسام میں جاؤ تو آسام میں چلے یار مسجد کے سامنے تالاب میں پیشاب بھی کرتے ہیں پہاڑ میں وہاں اس کو وضو بھی کرنے کا تو سب اندر کی میں تو بیماریاں ہیں صاف ہوتی ہیں اور عجیب ہے لیکن وہ تو جو جس ٹیپے سے چلے کون سے چھال بھی لگاتے ہیں لیکن ساروں کا دکانوں میں لگتا ہے ان کو ہم کچھ نہیں کہہ سکتے کیونکہ وہ مولوی صاحب ہیں ہم مولوی صاحب کو کیا کہنے کا لیکن جو ماشاءاللہ لگاتے ہیں बहुत रुपये कर लेते हैं। इसलिए आपसे बहुत गाइस के तमाम जितने भी हैं ये तय करें कि इंशाल्लाह हमारा साल नहीं लगा, आज से हम साल लगाएंगे। अरे लगाओगे? अरे अरे इंशाल्लाह जोर से बोलो
इंशाल्लाह।
अरे लगाओगे
इंशाल्लाह?
तुम कहो कि हम वर्कशॉप करूंगा तो हूं तो पत्ता और अपन सही क्यों तबलीग में तो सबके लिए गुंजाइश है, रूला लंगड़ा देखो भूंगे वो तबलीग में चल हरे के लिए गुंजाइश, कोई परेशानी नहीं है। और अल्हम्दुलिल्लाह हरे को अल्लाह आसान भी कर देता है। तो आप मजाक से तय करें कि इसके साल भी लगाएंगे और जितने भी आप जहां जहां भी हैं वहां मकामी काम में अपने आप को खपाओ। शैतान यहां भी धोखा दे तबलीगवान ओलमा की कदर नहीं अलग भाई ओलमा की कदर तो कर यार तुम्हारी कदर नो मौका हटाने कदर करवाना है। आपने कदर करावाई नहीं, हमें तो उम्मत के पीछे अपने आप को खपा देना है, फिर उम्मत अपने आप कदर करेगी। कदर तो उसी की होती है मेरे दोस्तों जो कुछ करता है, और कदर अल्लाह से और कदर दीन की कदर तो करने वाले हो ही जाते हैं मेरे दोस्तों। इससे आप बजा लेकिन ऐसे तो नहीं रखते मकामी काम में, नहीं नहीं दोस्त ऐसा नहीं होना चाहिए। दिल बड़ा करो, दरिया दिल बनो। अरे मेरे दोस्तों पुराने पाक में एराब को अल्लाह मियां को अदा सिखाने पड़े यादी इसके माने हुजूर के सामने देखो एराब जो है वो आवाज जोर से बोलते होंगे बात करते हुजूर को तकलीफ पहुंचती होगी तो अल्लाह ने आदाब सिखाए। हाँ तो हम अपने आवाम को आदाब सिखाएं और मेहनत करें, जब इनको आदा हुआ मिल जाएगा तो फिर इंशाल्लाह वो कुछ भी नहीं करेंगे। लेकिन मैं दोस्तों खपो और अपने आप को लगाओ, मिटा दे अपनी हस्ती को अगर कुछ मरतबा चाहे, ये दाना खाक में मिलकर गुले गुलजार होता है। तुम ये समझो कि वो तो बीजा ही बोलो मरो मेरी कदर था क्या बीजो नहीं तो खाओ खाओ दस बजे निकली जाए बाहर। कदर करो मटे तो बीज बने हैं जमीन में दो पड़े, जमीन में जाने के बाद फिर पानी पानी से फटे न फिर गोबर ऊपर डाले खाद फिर मेरे दोस्त वो बाहर निकले न बाहर निकलने के बाद सब पर चढ़े नहीं तो मरतबे तलाश करने से मरतबा नहीं मिलता। मरतबा तो अपने आपको खपाने से अल्लाह का जितना मिटाओगे अल्लाह ताला इतना ही जिंदगी में इज्जत देगा। और अल्लाह की जो इज्जत जब कभी भी वो खत्म नहीं होगी, मौत के बाद भी खत्म नहीं होगी। अल्लाह वाले अभी भी कब्रों में है और उनकी इज्जत मौजूद है, सहाबा भी कब्रों में है 13 साल हो गए अभी भी इनकी कदर है दिलों में। तो अल्लाह की जो इज्जत कभी खत्म नहीं होती और माल की इज्जत देने वाले मर गए उनको कोई पूछता भी नहीं कहाँ है। जाओ दिल्ली में जाओ, दिल्ली में अल्लाह वालों की भी कब्रें हैं और दिल्ली में मेरे दोस्तों बादशाहों की कब्रें, बादशाहों कब्रों पर कब्बे उठते हैं कोई ज्यादा भी नहीं है। और रिजाउद ने वलिया के कब्र पर गैर मुस्लिम भी जाकर चादर चढ़ाते हैं। तो अल्लाह की जो इज्जत वो ऐसी इज्जत जो कभी खत्म नहीं होगी। और अल्लाह के यहाँ इज्जत मिलती है वल्लाह इज्जत हो वले रसूल ही वले मोमिनीन। रसूलुल्लाह आजम के रास्ते से अल्लाह इज्जत देता है और वो इज्जत ऐसी जो जिसको मौत भी खत्म नहीं कर सकती। सब तैयार हो? अरे अभी इंसान में मुर्दा बनी है। अरे सब तैयार हो ना? तब तय करो। कोई अगर अल्लाह के बंदे जिनके दिल में अल्लाह ने मेरी बात डाली हो और दिल में आ गई हो तो उसको सोचो मत, पहले तो अपने आप को पेश करो। वह रबत ना आला करो भी इसका हो अशाबे कह अपने ईमान की हिफाजत के लिए है कि हमें हमारा अपनी ईमान महफूज करना है और ईमान को महफूज करने के लिए खड़े हो गए कि जाना है कहीं तो अल्लाह ने उनके दिलों में हिम्मत दे दी और अल्लाह ने उनको हिम्मत के साथ उनके लिए आसान भी कर दिया। कहां पर जाके सो भी गए ना सोते रहते हैं। हाँ अल्लाह करेगा इंशाल्लाह। इससे आप अल्लाह तय कर लो और तय करके अल्लाह के भरोसा अपने आप को पेश कर दो कि इंशाल्लाह हमारा साल नहीं लगा है, हम साल लगाएंगे। कब लगाओगे? इस साल आइंदा साल, ये तुम्हारे मशवरे में होगा और आपस में तय करके खेते अल्लाह तो नहीं करते। लेकिन पहले फैसला तो करना होगा आपको कि जहां पढ़ाते हो वहां मुनासिब मेरे दोस्तों अपना मदरसा सर कर अपने साल की छुट्टी लेकर साल लगाकर फिर अपने मदरसे फिर आगे बैठ जाना और दिन के काम के साथ अपने मेरे दोस्तों खिदमत करते रहना। अल्लाह ताला इंशाल्लाह आसान कर देगा। इसके बाद ये बताओ जिनके अभी तक साल नहीं लगा उनमें से फैसला करके खड़े होकर बोलना शुरू करो कि इंशाल्लाह हम साल लगाएंगे और अल्लाह हमारे लिए आसान कर देगा। अब खड़े होकर बोलो और अपने आप को पेश करो।